عربی کا جو اصل از کا معنی ہے وہ بنتا ہے اس وقت کو. اب اگر ہم اردو بھی ترجمہ کریں اس وقت کو جب کہا موسیٰ علیہ السلام نے, تو کو کے بعد آپ کو ایک معلوم ہوگا کہ یہ تو جھٹکا ہو رہا ہے زبان کا, پھر کہنا پڑتا ہے یا نہیں یاد کرو یا کوئی. لیکن اردو میں اس کو کی ضرورت نہیں ہوتی, کیونکہ جب کہتے ہیں جب کہا جس وقت کہا تو کو کا مفہوم ہی نہیں رہتا. عربی والوں کے لیے ضروری ہوتا ہے, وہ پھر انڈرسٹوڈ سمجھتے ہیں وہاں. وَإِذْ قَالَ عِيسَى, اور جب کہا عیسیٰ علیہ الصلوۃ والسلام نے, عیسیٰ اور موسیٰ, بلکہ اگلا لفظ مریم بھی, عیسیٰ بن مریم, یہ سب لفظ عبرانی لفظ ہیں یعنی عربی لفظ نہیں ہیں. موسیٰ موشے یا موزیز انگریزی میں کہتے ہیں, شاید اصل عبرانی میں موشے ہی ہو. اس کے معنی وغیرہ کیے گئے, ہمیں اس کے اوپر الجھنے کی ضرورت نہیں ہے. بعض کہتے ہیں پانی سے نکالا ہوا, شاید عبرانی میں بھی جیسے ما پانی میں عربی کو عربی میں ما کہتے ہیں وہاں بھی یہی کہتے ہو. عیسیٰ کے معنی غالباً سرخ رنگ کا یا کچھ ایسے بنتے ہیں, اور یہ عیسیٰ جو ہے اس کا اصل جو بھی ہے عبرانی میں اسی سے انگریزی کا بنا ہے جیزز, یہ ای ایس یو ایس کے ساتھ لکھتے ہیں, اور اسی کو ادھر عیسائیوں نے اردو میں منتقل کیا یسوع کہہ کے, یعنی مسلمانوں سے امتیاز کرنے کے لیے کہ ہم عیسیٰ نہ کہیں بلکہ یسوع کہیں. جو اصل نام حضرت عیسیٰ علیہ السلام کا تھا, غالباً عیسیٰ کا لفظ اس سے قریب تر ہے اپنے اصل پروننسیشن کے اعتبار سے. جیزز یا یسوع اس اصل پروننسیشن سے نسبتاً زیادہ ہٹے ہوئے ہیں. بہرحال ایک نام جب دوسری زبان میں جاتا ہے تو ضرور کچھ نہ کچھ تغیر ہو جاتا ہے. مریم یہ بھی لفظ عبرانی زبان کا ہے, بعض کہتے ہیں اس کے معنی نیک پاک کے ہوتے ہیں, بعض کہتے ہیں اس کے معنی بڑے کڑوا اور تلخ کے ہوتے ہیں, واللہ عالم. مریام, اور پھر یہ یورپ کی زبانوں میں میری, ماریا, ماری, مریم عربی میں ہے. شاید بعض اور زبانوں میں ہو سکتا ہے کہ جو ادھر بولی جاتی ہے مڈل ایسٹ میں ان میں بھی مریم ہو, تو یہ سب لفظ ایک ہے. چنانچہ جرمنی میں اسے عموماً ماری کہتے ہیں, برطانیہ میں اور انگلینڈ میں اس کے لیے لفظ میری آتا ہے, اور کہیں کہیں ماریا اسپین وغیرہ میں. قبطی زبان میں ماریا ہی کہلاتا تھا, ماریا قبطیہ جو آئی تھی نبی کریم صلی اللہ علیہ وسلم کے پاس, ان کا نام ماریا تھا. یہ سب ویریشنز ہیں ایک ہی نام کی, حضرت عیسیٰ علیہ السلام کی والدہ کی. عیسیٰ بن مریم, یہاں عیسیٰ رفع میں ہے مگر اس میں مقصور ہے, رفع نہیں ظاہر ہوگی. ابنو کی نون کا پیش بتاتا ہے کہ وہ رفع میں ہے, کیونکہ ابن کے لفظ کی نون کی حرکت جو ہے وہ رفع نصب جار اس کو ظاہر کرتی ہے جو بیٹے کی ہوتی ہے. مریم مضاف الیہ ہے چونکہ غیر منصرف ہے, مریم من نہیں آیا, مریم. جب مریم کے بیٹے عیسیٰ علیہ السلام نے کہا یا بنی اسرائیل, اے اسرائیل کے بیٹو, بنی بنونا کی نصب کی حالت ہے, بنی نہ تھا یا کی وجہ سے نون گرا, اور اسرائیل غیر منصرف ہے اس لیے اسرائیل نہیں آیا. اے بنی اسرائیل, یہ بلکہ ہمارے ہاں قرآن کریم میں اس ایل کو لکھتے ہی اس طرح سے ہے کہ یہ الگ حمزہ الگ, یعنی یہ حمزہ حضرت عثمان والے نسخوں میں نہیں تھا. رے, بلکہ جو رے کے بعد الف ہے وہ بھی مختلف ہی ہے کہ یہ الف بھی لکھا جاتا ہے یا صرف کھڑی اور زبر سے پڑھنا ہے. اس میں تو انہوں نے الف لکھ دیا ہے, بعض نسخوں میں مصری وغیرہ میں دیکھیں وہ الف لکھا ہوگا. اس کا مطلب یہ کہ وہاں لکھا ہوا تھا سین رے یہ لام, اور پہلا الف تو خیر ہے اسی لیے اس کو اسرائیل 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 وغیرہ کس طرح پڑھتے ہیں. یسرائیل اصل لفظ ہے غالباً عبرانی کا. یہ اسرائیل حضرت یعقوب علیہ السلام کا لقب تھا. ایل کا لفظ عبرانی میں اللہ کے معنوں میں آتا ہے, اور جس کا معنی اگر اللہ کا شیر ہے یا اللہ کا محبوب جو بھی ہے. یہ حضرت یعقوب بن اسحاق کا لقب تھا, ان کے 12 بیٹے آگے بنی اسرائیل کہلاتے ہیں, اور انہی کے نام کے مناسبت سے یہودیوں نے اپنی ریاست کا نام اسرائیل رکھا ہے. ایک ان کی پہلے بھی ریاست اسرائیل تھی, وہ پھر برباد ہو گئی تھی, اس کے بعد اب یہ جو ان کی آئی ہے ریاست تو انہوں نے نام وہی رکھا ہے. اے اسرائیلیو, بنی اسرائیل, اے اسرائیل کے بیٹو, اے اسرائیلیو, گویا کہ حضرت عیسیٰ علیہ السلام ایک مخصوص نسل کی طرف بھیجے گئے تھے، سب لوگوں کی طرف نہیں تھے، وہ بنی اسرائیل کے رسول تھے، انہیں کو مخاطب کر رہے ہیں. انی رسول اللہ علیکم، وہی لفظ ہیں جو اوپر آئے ہیں، میں بے شک اللہ کا رسول ہوں تمہاری طرف. مصدقاً، اس حالت میں کہ میں تصدیق کرنے والا ہوں. مصدقاً یہاں حال ہے، صدق یصدق، سچ کہنا کسی کو یا کسی کو سچا قرار دینا، یہ کہنا کہ وہ سچا ہے، اسی کو کہتے ہیں اس کی تصدیق کرنا. مصدقاً، انہوں نے ترجمہ کیا یقین کرنے والا، وہ تصدیق بھی یقین ہی کی ایک صورت ہوتی، ایمان، یقین، تصدیق، قریباً ہم مانا لفظ ہے، اس لیے ترجمہ کیا یقین کرنے والا، تصدیق کرنے والا ہوں. لما بین یدیا، اس چیز کی جو کہ، لما مصدقاً، چونکہ نکرہ ہو گیا ہے اس لیے یہاں لام لگانی پڑی، ورنہ مصدق فلان، مثلا مصدق الکتاب، آپ ترکیب اضافی بھی استعمال کر سکتے ہیں، مصدق الکتاب، کتاب کی تصدیق کرنے والا، مصدق الرسول، رسول کی تصدیق کرنے والا، لیکن اگر اس پہ نکرہ کر دیں مصدق لکتاب تو پھر میں ہوگا کتاب کا ایک تصدیق کرنے والا. یہاں تنوین اتنا ایک کی وجہ سے نہیں آئی کہ میں ایک تصدیق کرنے والا ہوں، جتنا یہ تنوین حال ہونے کی وجہ سے آئی ہے، اس لیے ایک کا ترجمہ کرنے کی ضرورت نہیں ہے، کیونکہ یہاں تنکیر کا مطلب اس کا ایک کا بیان نہیں ہے، اگرچہ نکرہ میں وہ معنی انوالو ہوتے ہیں لیکن اصل میں وہ حال ہونے کی وجہ سے نکرہ ہو گیا ہے، تو اس لیے ترجمہ ایک کے ساتھ کرنے کی ضرورت نہیں. میں تصدیق کرنے والا ہوں لما، اس چیز کی جو کہ، بینا یدیا، دونوں ہاتھوں کے درمیان، یہ پڑھ چکے ہیں، یدیا میرے دونوں ہاتھوں کے درمیان، یدے یا، اور یہ پر جب شد آتی ہے تو یہ کی زبر بولی جاتی ہے، یدیا میرے دونوں ہاتھوں کے درمیان، یعنی میرے سامنے ہے، تصدیق کرنے والا ہوں اس کی جو میرے ہاتھوں کے درمیان ہے یا میرے سامنے ہے، یعنی میرے سامنے موجود ہے، انہوں نے مجھ سے آگے کیا ہے، وہی سامنے والا مفہوم ہے. من التورات، تورات میں سے، تورات بھی عبرانی لفظ ہے، انگریزی میں اسے لکھا جاتا ہے تورا کر کے، اور کہتے ہیں کہ اس کا معنی اصل ہے قانون، لا، تو یہ کتاب ہے، قرآن کریم کے مطابق یہ وہ کتاب ہے جو حضرت موسیٰ علیہ السلام پہ نازل ہوئی تھی. اس کا ایک تلفظ توریت ہے، اور یہی وجہ ہے کہ تورات جب لکھا جاتا ہے تو اس سے پہلے ایک یہ اور پھر تے لکھی جاتی ہے، رے کے بعد الف لکھ کر تے نہیں لکھا ہوتا قرآن مجید میں، کیونکہ بعض قراتوں میں اس کو توریت بھی پڑھا گیا ہے، اور ہم اردو میں بھی عام طور پر توریت ہی لکھتے ہیں، یہ جو عیسائیوں کے اشتہار ہوتے ہیں ان میں یہی ہوتا ہے، توریت اور انبیاء کے صحیفے پڑھیے. تو تورات اس کا اصل لفظ ہے، عربی میں ایک چیز ہوتی ہے امالا، الف کو یہ کی طرح پڑھ دیتے ہیں، اس قسم کا یہ لفظ ہے. ہمارے ہاں اصل قرآن میں تو اس قسم کا ایک ہی لفظ آیا ہے، بسم اللہ مجریحا و مرساحا میں، لیکن یہ غیر عربی لفظوں میں اس طرح کی طور امالے کی وجہ ہوتی ہے. تو بہرحال اس کو جو لکھا جاتا ہے رے کے بعد ایک یہ کا دندانہ اور پھر چھوٹی تے، وہ یہ کا دندانہ بتاتا ہے کہ یہ وہ جو پڑھتے تھے نا توریت، وہ اس یہ کو پڑھ لیتے ہیں، جو نہیں پڑھتے وہ رے کے اوپر کھڑی زبر دیتے ہیں، اور کھڑی زبر اور یہ پڑھ کے، جیسے موسیٰ پر کھڑی زبر اور یہ ہوتی ہے، وہ پھر اس طرح لکھا گیا تورات. تو تورات قرآن کریم کے روح سے تو ہے، وہ کتاب جو موسیٰ علیہ الصلوۃ والسلام کو دی گئی تھی. عیسائیوں کے نزدیک کچھ اور چیزوں کا نام تورات ہے، بائبل کا ایک حصہ ہے، اس میں 40-50 کتابیں ہیں ایک جگہ چھپی ہوئی اکٹھی ہوتی ہیں، ان میں سے پہلی 5 کتابوں کو عموماً تورات کہا جاتا ہے، باقی کی جو ہے بعد کی ہے. تو میرے سامنے، من التورات، تورات میں سے، میرے سامنے جو ہے میں اس کی تصدیق کرتا ہوں. اس میں ایک اشارہ اس چیز کی طرف بھی ہے شاید کہ تورات بگڑ چکی تھی، جتنا تورات کا حصہ باقی ہے جو حضرت عیسیٰ علیہ السلام کے زمانے تک صحیح تورات کا حصہ تھا، میں اس کو سچ مانتا ہوں، جو لوگوں نے اضافے کر دیے وہ اس سے خود بخود نکل جاتا ہے. कि मैं तौरात में से जो मेरे सामने है उसकी तस्दीक करने वाला हूं, यानी बची खुची तौरात जो कुछ या असल मिक्सअप हो गया था, कुछ असल तौरात कुछ उन्होंने मौलवी साहबान ने उस पर इजाफे कर रखे हुए थे, यूं भी हो जाता है। वह मुबशरन, और मैं खुशखबरी देने वाला होकर, यानी इस हालत में कि मैं खुशखबरी देने वाला हूं, बशरा यू बशर हो खुशखबरी देना, तबशीरन बेशीर मादे पे पहले बात हो चुकी है कई दफा, इस्तबशरा या इस्तबशरो वो भी है, बिशारत मैंने खुशखबरी, बुशरा मैंने खुशखबरी, ये सब लफ्ज पहले आप पढ़ चुके हैं, तो ये बाब तफ़ईल से आता है बशरा यू बशर हो। इसका एक तो मफूल होता है डायरेक्ट मफूल बिनफ़ से, जिसको खुशखबरी दी जाए और जिस बात की खुशखबरी दी जाए उस पर बेजर बे लगता है, गोया के इसके एक तरह के दो मफूल होते हैं, जिसको खुशखबरी दी जाए, जिस चीज की खुशखबरी दी जाए, यूं समझ ले। बहरहाल जिसको खुशखबरी दी जाए असल मफूल तो वही है। तो मुबशरन, अब यहां ये नहीं कहा कि किसको खुशखबरी देने वाला हूं, उसका जिक्र यहां नहीं है, तो वो मुराद है तुम्हें खुशखबरी देने वाला हूं, तुमको खुशखबरी देने वाला हूं, ये महजूफ और अंडरस्टूड है ये मफहूम। लेकिन दूसरी बात मजकूर है, किस चीज की खुशखबरी देने वाला हूं, बे रसूल इन, एक रसूल की, मैं तुमको, ये तुमको सियाक इबारत कंटेक्स्ट से मैंने खुद ब खुद मालूम होता है, क्योंकि शुरू में जो या बनी इसराइल है उन्हीं को मुखातब करके बात कर रहे हैं। यार ये क्या तुम मुबशरन बे रसूल इन, मैं खुशखबरी देने वाला होकर आया हूं, या तुम मेरे लिए हूं मैं इस हालत में कि खुशखबरी देने वाला हूं, बे रसूल इन, एक रसूल की, रसूल इन यहां तनकीर है, जो के नकरा मौसूफ हो जाएगा तनकीर में, मैंने एक वो जो के बे रसूल इन, एक ऐसे रसूल की, उस रसूल की, एक रसूल की, जो के याती आएगा, आता है, अतायाती आप पढ़ चुके हैं, यहां आगे बे कोई नहीं आया कि लाएगा, यहां अतायाती का माना आना ही है, यजीयो के मानों में आया है, याती मिन बादी मेरे बाद, मिन ना होता तो बादी का माना भी वही था, बाद और मिन बाद एक ही माना होता है, सिर्फ इतना फर्क होता है कि मिल लगने से बाद की दाल की जेर हो जाती है, मसलन वैसे कहते हैं बादा हूं नसब में जर्फ होता है ना ये, लेकिन मिल लग जाए तो मिम्बाद ही कह देंगे, तो यहां मिम्बाद ही दाल की तो जेर थी, मगर येर मिलने से वो अगर ना भी होती तब भी वही होता, तो वो उसके साथ मिल गई है, मिम्बाद ही मेरे बाद। ये दी में इन्होंने अजीब लिखा है, यहां हमारे यहां तो इस तरह नहीं लिखा जाता, ये को खाली रखा है, उस पर कोई वो नहीं डाली जज़्म, ये हमारी तरफ जज़्म डालते हैं, वैसे अरब मुल्कों में यही होता है, हाँ ये से पहले अर्फ की जेर हो तो फिर ये पर कोई अलामत सुकून, वाओ से पहले पेश हो तो वाओ पर कोई अलामत सुकून नहीं डाली जाती, ये ग्रामर का भी तकाजा यही है, वो कहते हैं कि जब पेश है और वाओ है तो उसको ऊ के सिवा और क्या, हाँ अगर औ पढ़ना है तो जबर देना जरूरी है, फिर वाओ पे भी जज़्म देंगे, अगर ए पढ़ना है तो पहले भी जबर होगी और वाओ ये पे भी जज़्म देंगे, वरना नहीं देंगे। मिम्बाद ये शायद इसलिए नहीं लिखा कि आगे है लफ्ज इस्मुहु, और दरअसल मिम्बादी इस्मुहु, इसमें इस्मुहु का हमजा तो वसल का था ही, और जो बादी की ये है वो भी साकिन है, तो साकिन तो दरमियान में से उड़ गए ना, ये उड़ी इसलिए कि साकिन थी, इस्म का हमजा उड़ा के हमजा वसल था, दाल ने सीधा सीन से मिलना, इसलिए ये पर कुछ नहीं लिखा और हमजतुल वसल पे कुछ नहीं लिखा। अब पढ़ना हमने है मिम्बा दिस्मुहु, ये अरबी में आप देखिए कि जितने हर्फ खाली लिखे जाते हैं और पढ़े नहीं जाते, ग्रामर वाले को वो माना समझने में, अगर ये दिस्मुहु वैसे ही लिख दिया जाता ना सीन का हमजा वसल होता ना ये होती तो कुछ पता ना चलता ये क्या चीज, जब आदमी बोल रहा हो और उस वक्त वो यही पढ़ेगा मिम्बा दिस्मुहु, उससे तो नहीं पता चलेगा कि दाल के बाद क्या है, लेकिन जब लिखा हुआ होगा तो तमाम खाली हुरूफ ग्रामर जानने वाले को इबारत के मानों समझने में मदद देते हैं। अब ये से पता चल गया कि मिम्बादी है, मेरे बाद है। इस्मुह में हमजा लिखा है मगर वसल का, इसलिए उस पर कोई जबर जेर नहीं है। तो आएगा मेरे बाद इस्मुह अहमद, ये एक जुमला है पूरा, उसका नाम है अहमद। इस्मुह मुब्तदा, हु की जमीर उस रसूल के लिए जिसकी खुशखबरी दी जा रही है, अहमद उसकी खबर है, मारफा नाम होने के एतबार से। अहमद के लफ्ज में यह बात याद रहे कि यह हमिद अहमद से अफल तफजील भी हो सकता है, इसका मायना होगा सबसे ज्यादा हमद बयान करने वाला। मोहम्मद उनका मायना है जिसकी सबसे ज्यादा हमद की जाए, यानी वो हमद अहमद से इसमें मफूल है, और यह अफल तफजील हो तो यह मायना हो सकता है सबसे ज्यादा हमद करने वाला। कहीं काजी सुलेमान मंसूरपुरी ने किस जगह शेर लिखे हैं दो इस्माए हुस्ना की उनकी किताब है, तुरा मोहम्मद अहमद जमीन गुफ्त जमा हमीद बाशद महमूद जात सुबहानी जिबर तर अज तो कसे रा न गुफ्त मदह जमा न बर तर अज तो कसे गुफ्त हमद सुबहानी। कि तो आपका नाम मोहम्मद अहमद है, अल्लाह का नाम हमीद, और वो है आपसे ज्यादा किसी की तारीफ ने नहीं की, किसी ने जमाने भर में, और आपसे ज्यादा अल्लाह की हमद किसी ने बयान नहीं की। तो उन नामों में एक ताल्लुक है हमद का। अहमद अफल तफजील भी हो सकता है, उस सूरत में वो वैसे ही गैर मुनसरफ होता है। दूसरी बात ये हो सकती है कि यह हमिद या अहमद से मुतकल्लिम का सीगा भी हो सकता है, अहमद मैं हमद बयान करता हूं, यह मैंने भी तो इसका हो सकता है। अब है यह अफल तफजील, लेकिन बहरहाल वजन फेल तो है ना, अफल और तफजील तो वैसे ही गैर मुनसरफ होता है। अहमद अगर ले तो मुतकल्लिम के फेल का सीगा है, और जब फेल के वजन पे हो और फिर नाम हो जाए तो गैर मुनसरफ हो जाता है। गोया कि अहमद के गैर मुनसरफ होने की यहाँ दो वजह हैं, वजन फेल है और अलम है, इस वजह से अहमदुन नहीं कहते, अहमदो कहते हैं। मोहम्मदुन मौरब होकर आता है, उसमें ऐसी बात कोई नहीं, वो मुश्तक है इसमें, तो उसका नाम अहमद होगा। ये नाम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ही है, कुरान ने ही दिया है, और किताबों में मिलता है कि आपकी वालदा ने आपका ये नाम रखा था, मोहम्मद दादा ने रखा था। इसलिए बाज़ दफ़ा होता है बच्चे के दो दो नाम रख लेते हैं, कोई एक से पुकारता रहता है, कोई दूसरे से। तो गोया के नाम आपका ये है। और वैसे ये कि ईसा अलैहिस्सलाम का वो लफ्ज़ क्या था असल जिसके माने, क्योंकि सही लफ्ज़ अहमद तो नहीं होगा, वो तो आरामी जुबान थी या सुरियानी थी, उसका कोई लफ्ज़ होगा, उस पर फिर बड़ी बहस की गई है। पैराक्लेटिस जिसे फारकलीतस फारकलीत कहा गया है, उसका तर्जमा फिर वो है, अब भी गॉस्पल में है लफ्ज़, लेकिन ईसाइयों ने उसका तर्जमा तस्कीन देने वाला और कंसोल करने वाला और रूह हक और इस तरह कर लिया है। और इन तर्जमों में इतनी गड़बड़ ईसाइयों ने की है कि जब अंग्रेज 1857 से वैसे तो पहले काया हुआ था और यहाँ आम मुनाजरे वगैरह मुसलमानों से करते थे, उर्दू तर्जमे भी फिर उन्होंने बाइबल के यहाँ छापे थे और लोगों पर मुहैया करते थे। सबसे पहले गालबन कलकत्ता और मिर्ज़ापुर वगैरह उधर सीपी की तरफ है इंडिया में, मिर्ज़ापुर में कोई प्रेस लगाया था जहाँ बाइबल के तर्जमे किए थे, अब भी किताबों लाइब्रेरियों में होंगी। तो उन उर्दू तर्जमों पर जब मुसलमान मुनाजिर बहस्त एतराज करते थे तो अगले एडिशन में तर्जमा बदल देते थे। ये ईसाई करते चले आए हैं कि एक में कहीं लिखा तर्जमा उसमें मुसलमान मुनाजिर होते थे, वो पकड़ते थे, उन मुसलमानों को यकीन था कि कुरान ने कहा है कि ईसा अलैहिस्सलाम ने पेशीन गोई की थी हुजूर के आने की, जरूर होगी कहीं ना कहीं किसी लफ्जों में होगी, इस पर किताबें बड़ी लिखी गई हैं। तो फिर वो बदल देते थे, चुनाचे वो पैराक्लीटस का लफ्ज कोई यूनानी से तर्जमा आया, मैं उसकी ज्यादा बहस में नहीं जाता, प्रोफेसर मरहूम यूसुफ सलीम चिश्ती इसके बारे में कुछ काफी बताया करते थे, मेरे पास आप भी एक उनकी चिट कहीं लिखी हुई मौजूद है कि इतना बदलने से वो ये मायना हो जाता है स्पेलिंग के बदलने से। तो बहरहाल वो जो फारकलीत का लफ्ज आया है गॉस्पल में, मैं जाता हूँ और मेरे बाद वो रूह हक आएगा, वो ही है मुराद, और उसका मायना यही अहमद किया जाता है, जो लोग मुसलमान हुए उन्होंने इसकी तस्दीक की है। मैंने किताबें, एक इनका जैनुल आबिदीन था
उन्होंने सारा दार लगा दिया कि ये मिर्ज़ा तो गुलाम अहमद के बारे में।
तो ये बहरहाल बहुत तफसील तलब चीज है, इस पे मौदूदी साहब ने काफी लिखा है अपनी तफसीर तफीमुल कुरान में। हाँ, इसी आयत के ज़िमन में, वो भी पढ़ने की चीज है, उन्होंने तमाम मटेरियल को जमा किया है इसमें। और बहरहाल तो हजरत ईसा अलैहिस्सलाम की ये पेशीन गोई थी। और हकीकत यह है कि कुरान करीम में तो ये मजमून और तरफ भी आया है कि जिससे मालूम होता है तमाम अंबिया आने वाले की तस्दीक करते गए। और ये चाहिए भी है कि अगर अल्लाह की तरफ से नबुवत आ रही है तो फिर आने वाले के लिए एक शहादत भी वो छोड़ जाए। अगर किसी ने आना, किसी को सच्चा मानने की बहुत से क्राइटेरिया हो सकते हैं, आप अपने उस्ताद के मुताबिक। हुजूर से किसी ने कहा जी कसम खा दो कि तुम अल्लाह के रसूल, आपने कहा मैं खुदा की कसम खा के कहता हूं। खुदा की कसम बाज के नजदीक बड़ी चीज होती है। आज एक थानेदार अपने सारे पर्चे और बयान से मुकर गया, कोई उन्होंने आदमी पकड़वाया था कि नवाज शरीफ को तंग कर रहा था, उन्होंने कहा फलां कोठी से पकड़ा, अदालत में गया है, उन्होंने कहा जी खुदा की कसम खा के कहो सच बोलो, तो उसने कहा सच बोलता हूँ जी, मैंने कोई उस जगह से नहीं पकड़ा इसको, तो फलां आदमी ने मेरे हवाले किया था। तो बाज दफा कसम का ये असर होता है। अब उनमें से एक ये है कि किसी को कोई साबिक नबी कह दे के आएगा, तो उस आदमी जो उस साबिक नबी को मानने वाला है उसके नजदीक तो वो बड़ी एक गवाही है पक्की। इसलिए इस गवाही का बंदोबस्त अल्लाह मियां ने जरूर किया था कि आने वाले की तस्दीक पहले करते जाए, ताकि उनकी उम्मत वालों को उसको समझना और उसकी तस्दीक करना आसान भी हो, जरूरी भी हो। तो दूसरे अंबिया भी करते आए, ये सूरत आल इमरान में बयान हुआ है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने किसी आने वाले की बात नहीं की, यह उनके खत्म नबुवत की एक सबसे बड़ी दलील है। बुद्ध हो, जरतुष्ट हो, मूसा अलैहिस्सलाम हो, ईसा अलैहिस्सलाम हो, जो भी है एक आने वाले की खुश पेशीन गोई करते गए हैं, वो आएगा तो ये करेगा। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने ऐसी कोई पेशीन गोई नहीं की। ज्यादा ज्यादा मुजद्दिद का जिक्र आता है कि हर 100 साल के अंदर अल्लाह उम्मत में से ऐसे लोग पैदा किया करेगा कि दीन में जो आमेजिशें और बिगाड़ पैदा हो जाते हैं 100 वर्ष के अरसे में, यही 100 वर्ष के अरसे में देख लें, ये या रसूल अल्लाह जो अब हम करते हैं और एक दूसरे को गले काटने को दौड़ते, इसका नाम निशान नहीं था। और आज से 50 साल पहले मस्जिदों में कोई अजान से पहले सलाह या रसूल अल्लाह नहीं कहते थे। ये ज्यादा से ज्यादा डेवलपमेंट 30 साल की है या 40 साल की। आज से 50 साल पहले का आदमी, हमने तो अपने बचपन में कभी सुना ही नहीं, झगड़ा दरकिनार कोई करता ही नहीं था। और अब इतनी पक्की बिदत हो गई है कि यूं समझा जाता है कि ये दीन है और फलां बेदीनी है। इस तरह से हो जाता है 50-60 साल में असर। तो वो अल्लाह के बंदे, और उसका कोई ये नहीं होता कि उसको तुम मुजद्दिद मानो ना मानो तो काफिर, ये भी नहीं होता। वो अपने कारनामों से पहचाना जाएगा कि इसने दीन की तजदीद की है, दीन में से आमेजिशों को रद्द किया, वरना किसी आने वाले की पेशीन गोई। और ये जो मादी का किस्सा है, ये भी शियों ने अपने तौर पर ढाल लिया है और जो उसको वो गुम किए फिरते हैं। ऐसी कोई बात वाज़े कि एक ऐसा और आने वाला होगा जिस पर ईमान लाना जरूरी होगा, वरना पिछला सारा ईमान बर्बाद हो जाएगा, कोई ऐसी पेशीन गोई नहीं। जबकि पहले अंबिया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये कहते गए हैं, उनमें से एक ये पेशीन गोई है ईसा अलैहिस्सलातु वस्सलाम की, और फारकलीत या पैराक्लीटस के नाम से और या रूह हक के नाम से मौजूदा बाइबल में है। बहरहाल उसके तर्जमों में इख्तलाफ है। फलम्मा जा अहम बिल बय्यिनात, नालायक मैं समझा कह रहे हैं कि दरमियान में आज छोड़ गए वहां अम्मा यसफ। फलम्मा जा अहम, जब वो आया उनके पास बिल बय्यिनात, वाज़े निशानियों के साथ, बय्यिना बाना यबीनों से, बय्यिनुन फ़ेइलुन के वजन पर, उसकी मुअन्नस बय्यिनतुन लफ्जी मैंने वाज़े कर देने वाली चीज, फिर गवाही रोशन दलील वगैरह के मानों में आता है, और उसकी जमा सालिम मुअन्नस है। जब वो आया बय्यिनात के साथ, जब वो लाया बय्यिनात वाज़े निशानियां, वाज़े निशानियां किताब की शक्ल में भी हो सकते हैं, मोजज़ात की शक्ल में भी हो सकते हैं, सब कुछ उसमें आ जाता है। कोई ऐसी रोशन दलील गवाही के जिस जो कन्विंस करने वाली हो, यकीन दिलाने वाली हो। क़ालू, तो वो कहने लगे, ये क़ालू का मायना तो है उन्होंने कहा, लेकिन चूंकि फलम्मा शर्त का आया है, जब आया तो, इसलिए जब आया तो कहने लगे, कहने लग गए, ये ज्यादा बेहतर उर्दू मुहावरा है। तो बोले, कहने लगे,
तो उन्होंने कहा कि बजाय कहने लगे में एक अजीब उर्दू ईडियम में इसमें एक सेंस आती है, हादा सेहर मुबीन, ये तो है खुला जादू, सेहर मैंने जादू, सहारा या सहारो जादू करना, सहारू आयोनहुम, उन्होंने उनकी आंखों पर जादू कर दिया, मसहूर जिस पर जादू किया जाए, ये लफ्ज कुरान करीम में आए हैं। और जादू के सही होने के उसके असरात होते हैं या कुछ, इस पर बहरहाल कुरान करीम ने दलीलें दी हैं, जिक्र इस तरह से किया कि ये कोई चीज है, और इसके गुनाह का भी जिक्र किया है, बुरी बात है लेकिन ये कि उसके कोई असरात होते हैं, कैसे होते हैं, उससे बचाव के, अगर ऐसी चीज सी थी तो इससे कोई बचाव भी बताना चाहिए था। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम की ऐसी बातें हैं कि जैसे मुआवज़तैन है और इस तरह से गोया कि वो उसका तोड़ भी है। जादू को महज इनकार करना कुरान करीम की इबारतों को सामने रखे तो मुमकिन नहीं है। सहरुन जादू है, मुबीन बुही बे ये नून मादा, बाना यबीनों से अबाना युबीनो, बाब इफ़आल आए उससे इस्म फ़ाइल है, मुबीनुन वाजे कर देने वाला, सहरुन मुबीनुन ऐसा जादू जो वाजे कर देने वाला हो, लफ्जी तर्जमा यह है, फिर कहते हैं खुल्लम खुल्ला जादू है, ये तो जादूगर है, यही वो हुजूर की जादू है, सरीह मुबीन का तर्जमा सरीह कर ले, वाजे कर ले, खुल्लम खुल्ला करे, जो भी कर ले। चलिए बिस्मिल्लाहिर्रहमानिर्रहीम, वमन अज़लमु मिम्मन इफ्तरा अलल्लाहिल कज़िब वहुवा युदआ इलल इस्लाम वल्लाहु ला यहदिल क़ौमज़ ज़ालिमीन, सदकल्लाहुल अज़ीम। किसी तरह खुला खुला होकर बैठ जाओ, कोई किताबें नहीं हैं जिसकी वजह से झगड़ा हो रहा, जिनके पास किताब नहीं है जाए पहले किताबें लाए अपने, ये मन इस्तफहामिया होगा, और कौन बड़ा जालिम है, अज़लम अफ़ल तफ़ज़ील है, ज़लम यज़लमों से, कौन बड़ा बेइंसाफ है, कौन बड़ा जालिम है, मिन मन उससे जो के, ये मिम मन यहाँ इकट्ठा मिला के लिखा जाता है मीम मीम के साथ, कहीं कहीं कुरान मजीद में ये मिन और मन दोनों अलग भी लिखे जाते हैं, अब उनकी अपनी अपनी जगह है। मिम मन उससे जो के, मिन तो वो है जो अफल व तफजील पे आता है मुकाबले के लिए, मन जिसने के, ये मन दूसरा मौसूला है। इफ्तरा अल्लाह हिल कज़िबा, इफ्तरा यफ्तरी, मादा फारा या फेरे ये, फरा यफरी फरियन, इसके मैंने भी झूठ गढ़ना होते हैं लेकिन आमतौर पर चमड़े या कपड़े वगैरह को काटना सिलाई वगैरह के लिए, उसके लिए ये लफ्ज आता है, काटना यानी चमड़े लकड़ी कागज वगैरह को काटना कोई चीज बनाने के लिए। फिर उसी से तराशना का मायना आता है जैसे लकड़ी में, तो यूं झूठ तराश लेना का मायना यह देता है मुजर्रद में भी, फराय अफरी फरियन में भी, और बाब इफ्तेआल में तो खैर इसका मायना ही यही होता है, इफ्तरा यफ्तरी इफ्तरा अन घड़ लेना। इसमें अगर साथ झूठ का लफ्ज हो तो भी ठीक है, आता है कि झूठ गढ़ लिया, और ना भी हो तो भी इफ्तरा का मायना ही होता है झूठ गढ़ना। और फिर ये झूठ गढ़ना जिसके खिलाफ झूठ गढ़ा जाए उसकी तरफ यूं ही निस्बत दे दी जाए, उसके साथ अला का सिला आता है, जैसे यहाँ इफ्तरा अलल्लाहिल कज़िबा, वरना असल मफूल था इफ्तरल कज़िबा, उसने झूठ गढ़ा किसके खिलाफ, यानी झूठी बात किसी की तरफ निस्बत दी होगी, तो उसके लिए आया है अल्लाह है, अल्लाह पर झूठ घड़ा। अल्लाह पर झूठ घड़ा कुरान करीम में मुतअद्दिद दफा यहूदियों के सिलसिले में दूसरे सिलसिलों में इस्तेमाल हुआ है, खुसूसन उस बुराई पर और उस गुनाह पर जिसमें आदमी किसी गलत बात पे अड़े और कहे ये कि अल्लाह तक का तो हुक्म यही है, ये अल्लाह पर झूठ घड़ना है। तो उससे बड़ा जालिम कौन है जो अल्लाह पर झूठ घड़े, कज़ब मस्दर है कज़बा, कज़ब या कज़बों का, जिसके मैंने झूठ बोलना होते हैं, तो कज़बुन मैंने झूठ बोलना भी हो सकता है, और इस्म के मानों में ले तो कज़बुन मैंने झूठ, ये भी हो सकता है। वहुवा और इस हालत में कि वो, ये वाव हालिया होगी, बल्कि आगे फिक्रा शुरू हो रहा है जो हालिया जुमला है। होवा वो आदमी यानी वो झूठ करने वाला, युदा इलल इस्लाम, उसको दावत दी जाती है इस्लाम की तरफ। युदा दा यदु दुईया युदा, फेल मजहूल है, दावत दी जाती है, पुकारा जाता है, दुईया इला फला चीज़ की तरफ, इलल इस्लाम इस्लाम की तरफ। इस्लाम से मुराद यहाँ दीन इस्लाम है, या मुसलमान होने के लिए उसे कहा जाता है, दावत दी जाती है उसको इस्लाम की, और वो अल्लाह पे झूठ करता है। वो ऊपर जो सेहर मुबीन वगैरह की बात हुई है, वल्लाहु ला यहदिल कौमत ज़ालिमीन, ये लफ्ज़ पहले आ चुका है फासिकीन के साथ, और अल्लाह ताला नहीं हिदायत देता, नहीं रास्ता देता, नहीं देगा ज़ालिम लोगों को, गुनाहगार लोगों को। युरीदूना, वो ये इरादा करते हैं, रे वाव दाल मादा से ये वर्ब होता है, सलासी मुजर्रद रे वाव दाल है, अरवादा युर्वेदो जो कि अरादा युरीदो हो जाता है बाब इफ़ाल में, अरादा युरीदो इरादतन, युरीदो से गर्दान, युरीदूना वो इरादा करते हैं या करेंगे, उनका इरादा है। इसी का तर्जमा इन्होंने किया, वो चाहते हैं, इरादा भी चाहने की एक सूरत होती है। लियुत्फिउ नूरल्लाह, ताकि वो बुझा दे अल्लाह के नूर को। ये जो युत्फिउ है, इसका मादा है तोए फा हमजा, और मुजर्रद में आता है तफ़ आ यतफ़ ओ तफ़अन, या शायद तुफ़अन भी हो, और उसके माने होते हैं बुझ जाना आग का, या चिराग का, या किसी चीज़ का। बुझ जाने का मायना देता है तफ़ आ यतफ़ ओ, वो कुरान करीम में मुजर्रद इस्तेमाल नहीं हुआ, बाब इफ़ाल से अतफ़ अ युतफ़ ओ इतफ़ान मजहूल बनाना हो तो फिर इससे बन सकता है उत्फिया युतफाओ, इतफान मसदर तो एक ही होगा, तो अतफा युतफियो का मैना है बुझा देना आग को, चिराग को, या किसी चीज़ को। इसीलिए चूंकि वो फूंक मार कर ज़्यादा ये काम करते थे, तो बाज़ ने तर्जमा किया फूंक मार कर बुझा दे, वरना कोई ज़रूरत नहीं, बुझाना ही काफ़ी तर्जमा है। ले युत्फ़िउ इरादा है उनका के, ताके बुझा दे वो, ले युत्फ़िउ नून गिरा है, मुज़ारे मनसूब हो गया है, युत्फ़िउ नूर अल्लाह है उसका मुज़ाफ़, उसका मफ़ूल भी ही है अल्लाह का नूर, अल्लाह की रोशनी, इससे मुराद इस्लाम है। नूर कुरान करीम को भी कहा गया है, पैगंबर सल्लल्लाहु अलैहि वसल्लम भी नूर है, इस्लाम भी नूर है, नूर का मैंने रोशनी, और रोशनी का मैंने हिदायत, इस लिहाज से हिदायत दहिंदा के मैनों में ये इस्तेमाल हुआ है कुरान करीम में। अल्लाह की रोशनी को यानी दीन को वो बुझा देना चाहते हैं, बे अफवाहिम, आगे फिर लफ्ज भी आ गया है, अपने मुँहों से। ये जो लफ्ज अफवाह है, इसकी असल मादा फे वाओ हे है, फाह यफूह फौहन, कि मैंने कोई मुंह खोला या मुंह की किसी हरकत के बारे में ये फेल आता है, फेल है एग्जैक्ट मैंने मुझे नहीं मालूम, फाह यफूह फौहन, यफूहन गालबन मुंह बनाना किसी चीज का या कुछ इस मैने में आता है, तो असल मादा फे वाओ हे है। फूहा मसलन अरबी में कहते हैं, कोई दो तीन रास्ते एक जगह आकर मिल रहे हो तो वो जो गली का मेन एंट्रेंस होगा उसे भी फूहा ही कह देते हैं। बहरहाल इस फे वाव हे से लफ्ज, अजीब बात है कि तीन तरह आता है, अल्फूह الفا ہو، الفی ہو، فی ہو، فی ہے نہیں، یہ تینوں لفظ منہ کے لیے استعمال ہوتے ہیں عربی میں، یعنی لام لگا کر ڈکشنری میں لکھا ہوگا الفا ہو منہ، الفو ہو منہ، الفی ہو منہ. اور دراصل یہ وہی صورت ہے کہ رفع نصب جر میں مضاف ہوتے وقت فو فا فی ہوتا ہے، وہ یہی سے ہوتا ہے. جمع سب کی افواہن آئے گی. اور جو فمن لفظ ہے وہ اصل نہیں ہے. فمن آپ ڈکشنری میں دیکھیں اس سے کوئی ورب بھی آپ کو نہیں ملے گا. فما ون وہ کہتے ہیں کہ وہ بھی فما ون ہے، جیسے آخا ون سے اخن بنتا ہے، گویا کہ فما ون میں بھی وہ جو فوا ہن ہے واو ہی میم بنتی ہے، باقی تو وہی رہتا ہے فما ون. تو فمن فمن استعمال ہوتا ہے، اس کی جمع افوامن بھی استعمال ہوتی ہے. ضمیر کی طرف مضاف ہو تو بنتا ہے فمی فمو فمو کا، لیکن زیادہ استعمال فو فافی کا ہوتا ہے. عام طور پر یہ ہوتا ہے، فرق کرتے ہیں کہ ضمیر کی طرف مضاف ہو تو فو فافی زیادہ استعمال ہوتا ہے، اور آدمی کی طرف ہو یا کسی چیز کی طرف تو فم کہتے ہیں، فمو زائدن، فو زائدن کہنے کی بجائے. لیکن اس کا منہ کہیں گے فو ہو، فا ہو، فی ہے، پھر وہ فی مجرور ہو کر آتا ہے. تو اس طرح سے یہ افواہ جو ہے اس کا مادہ فے واو ہے، ہے جو منہ کے لیے اصل مادہ ہے. اور عجیب بات یہی ہے کہ ڈکشنری میں بغیر کسی پچھلی وجہ کے لفظ ہی تین لکھے ہوتے ہیں منہ کے لیے، الفو ہو، الفا ہو، الفی ہو. ایک تو ہے نا کہ گردان میں آئے مضاف ہوتے وقت آئے، اور کہیں ہو کہ حاضہ فو ہو و انفا ہو و کوئی فی ہو، تب بات ہوتی ہے نہیں، جر وغیرہ ناصب کے بغیر. وہ کہتے ہیں تینوں لفظ ایک جیسے ہیں، فو ہو، الفو ہو، الفا ہو، الفی ہو، اور پھر مضاف ہوتے وقت ال گرا جاتے ہیں اور باقی اس کی آخری ہے بھی گر جاتی ہے. افواہ ان کے میں نے منہ ہوئے، پھر زبانوں سے کر لے. اور اس طرح سے یہ اپنے منہوں سے، بے افواہ ہم اپنے منہوں سے بجھاتے ہیں، یعنی پھونکے مار کے بجھاتے ہیں. اس کی وجہ سے افواہ میں نے غلط باتیں پھیلانا، ان میں بھی قرآن کریم میں آیا یقولون بے افواہ ہم، وہ اپنے منہ سے کہتے ہیں. اور پھر یقولون وغیرہ کو چھوڑ کر اردو میں بھی اور عربی میں بھی خود لفظ افواہ جس کا معنی منہ ہے، ماؤتھ، وہ مطلقاً فضول باتیں، بے سند باتوں کے معنوں میں استعمالات ہوتا ہے. تو اپنے چہروں سے یا پھونکوں مار کر وہ بجھا ڈالنا چاہتے ہیں اللہ کے نور کو. واللہ متم نورہ، اللہ تو پورا کرنے والا ہے اپنے نور کو. واللہ مبتدا، واو پہلے ہے استناف کی، متم تے میم میم مادہ، مجرد میں استعمال ہوتا ہے، تم یتم تمن، پورا ہونا یا پورا ہو جانا، کسی کام کا ادھورا نہ رہنا بلکہ مکمل ہو جانا، تم یتم. اسی سے اسم فاعل بنا ہے تام مون، میم کی شد کے ساتھ، جو آپ کرتے ہیں مفرد تام اور مفرد ناقص، تام پورا پورا، فعل تام اور فعل ناقص، مکمل فعل اور ناقص فعل جو کان وغیرہ ہے. تو وہ لفظ تام میم کی شد کے ساتھ ہوتا ہے، کیونکہ مادہ تے میم میم ہے. اس سے باب افعال بنے گا اتم یتم اتمامن، اتمم اتم بن جائے گا، یتم اتمامن، اس کے معنی ہوتے ہیں مکمل کرنا، پورا کرنا، تمام کرنا، پورا کرنا، یعنی ادھورا نہ چھوڑنا. تو یہ اس سے اسم فاعل ہے، متمم، اصل وزن ہے مفعل، متمم یعنی متم من اضافہ، وہ جو ادغام کا قاعدہ ہے مضاف کا، حرکت پیچھے جائے گی اور لفظ متم من بنے گا. اس میں مفعول اس سے متمم بننا چاہیے. فعل امر تمم تمما یوں بنے گا. मुतम्मिमुन मुकम्मल करने वाला, पूरा करने वाला। ये इस्म फाइल अपने मफूल की तरफ मुजाफ हो गया है। मुतम्मिमु नूर ही, अपने नूर को पूरा करने वाला। नूर मैंने रोशनी, ये लफ्ज़ पहले बयान हो चुका है, मादा भी उसका सिंपल है। अगर हम इसको यूं पढ़ें अरबी में, वल्लाहु मुतिम्मुम मुल, यानी तनवीन से पढ़े, तो जायज होगा बशर्ते के आगे नूर को नसब दे दे। वल्लाहु मुतिम्मुल नूरहू, फिर इस्म फाइल फेल का अमल करेगा और मफूल को नसब देगा। जैसे कहें हुवा गारिबु ज़ैदिन, फलां आदमी जैद को मारने वाला। अब ज़ारिब को आप जैद की तरह मुजाफ कर देते हैं, लेकिन अगर चाहे और कहें हुवा गारिबुन ज़ैदन, मैंने वही होगा, वो जैद का मारने वाला है। इस्म फाइल फेल का अमल करता है और बाज़ दफ़ा इस्म फाइल अपने मफूल की तरह मुजाफ भी हो जाता है। यहाँ मुजाफ हो क्या जाए, वल्लाहु मुतिम्मु नूरिही, अल्लाह अपने नूर का पूरा करने वाला है, यानी पूरा करेगा। इस्म फाइल इस तरह से बाज़ दफ़ा फिल मुस्तकबल का मैंने भी देता है। वलव करहल काफिरून, वलव मैंने अगरचे, वाव और लव का इकट्ठा तर्जमा होता है ऐसे मौके पर, यह नहीं है कि और अगर, वाह मैंने और करे और लव मैंने अगर, क्योंकि तमन्ना अगर के मायनों में भी होता है, तो और अगर से उर्दू मुहावरा नहीं ठीक बनता। अगरचे कर ले, अगरचे करे हल काफिरून, नापसंद करे काफिर, करे है यक रहो कुरहन, मुजर्रद में समय से आता है, नापसंद करना। और मायना भी होते हैं इसके, लेकिन एक मायना यह है नापसंद करना, इसी से नापसंद करने वाले को कारे हुन, और जो चीज नापसंद की जाए वो मकरूह हुन उसे कहेंगे। तो करे है यकरा हो, नापसंद करे, लव की वजह से तर्जमा माजी से नहीं करेंगे। अगरचे पसंद ना करे, अगरचे नापसंद करे, बुरा जाने बुरा माने, सब इसी करह के तर्जमे हैं। करहत महसूस करे, फाइल है अल काफिरून, काफिर लोग, फेल वाहिद, फाइल इसमें जाहिर जमा आई है। अगरचे नापसंद करे काफिर, यहां एक तरह से करह के बाद हु की जमीर महजूफ है, यानी वलो करह हुल काफिरून, अगरचे उस बात को, यानी खुदा के नूर के मुकम्मल होने को वो कितना ही नापसंद क्यों ना करे, उनकी तबीयतें उससे तंग हो, लेकिन खुदा का नूर मुकम्मल होके रहेगा। ये आयत कुरान करीम में दो जगह आई है, दीन इस्लाम की तरक्की और गलबे के ज़िमन में। हुवल्लज़ी, वो ज़ात है जिसने के अरसला रसूलहू, भेजा अपने पैगंबर को। अरसला पढ़ चुके हैं रेसीन लाम से, रसला यरसलो मुजर्रद में कुरान में नहीं इस्तेमाल हुआ, अरसला यरसलो बाब फाल से इस्तेमाल हुआ है। इसके माने होते हैं किसी को भेजना किसी की तरफ, जिसको भेजा जाए वो डायरेक्ट मरफूल मफूल होता है। मसलन कहेंगे अरसल तो ज़ैदन इला फलान, उसके बाद इला आता है, तो अरसल रसूलहू, यानी अरसल अल्लाह रसूलहू, मसलन इलन नास, वो अंडरस्टूड है। और बिल हुदा, हिदायत के साथ, ये उस पैगाम की तरफ इशारा है कि रसूल भेजने वाला, जिसको रसूल बना के भेजा जाए, जिनकी तरफ भेजा जाए और जिस चीज के साथ भेजा जाए, जो पैगाम दिया जाए, वो बे के साथ आएगा। हिदायत के साथ भेजा, रहनुमाई के साथ भेजा, यानी हिदायत देकर भेजा। व दीन इल हक के, यानी व बे दीन इल हक के, और हक के दीन के साथ। हक का तर्जमा करने की जरूरत नहीं, बुनियादी मैंने हक का है, नहायत मुनासिब मोतदिल चीज अपने मौके के लिहाज से, फिट और मुताबिक जो बैठती हो हर हालात में। इस तरह फिर इसके कई मैंने हैं, सच को भी हक कहते हैं, हिस्से को भी हक कहते हैं, और हक खुद उर्दू में इस्तेमाल होता है सच के मायनों में। दीन अल हक, हक का दीन। अगर ये बाज़ तरकीबें ऐसी होती हैं कि वो इजाफी توصیفی دونوں طرح استعمال ہو جاتی ہیں، جیسے کہیں صوب الحریر و الصوب الحریری یا الصوب الحریر، یوں بھی کہہ دیتے ہیں ریشمی کپڑا. تو یہ اگر ہم الدین الحق کہیں تو بھی وہی معنی بنتا ہے، صفت بھی بن سکتی ہے. اور دین الحق کے مضاف مضاف الیہ کر دیں، حق کا دین، تو بھی معنی وہی بنتا ہے. جیسے قرآن کریم میں کہیں کہیں دار الآخرہ مضاف مضاف الیہ ترکیب کے ساتھ، اور کہیں آیا ہے الدار الآخرہ ترکیب توصیفی کے ساتھ. دین الحق، حق کا دین. دین کا ترجمہ ہو چکا ہوا ہے، ایک معنی آپ نے الحمد شریف میں پڑھا تھا جزا، دوسرا معنی دین کا دانا یا دین و دینن، کسی کے مطیع ہونا، کسی کے اطاعت کرنا، اور کسی کو مطیع کر لینا کا معنی میں بھی آتا ہے. اس طرح سے اس میں قانون اور دستور کا معنی پیدا ہوتا ہے، اور اردو میں لفظ دین ہی استعمال ہوتا ہے. اس کا ترجمہ مذہب کرنے کی تو ضرورت نہیں ہے، دین مذہب سے ذرا وسیع لفظ ہے. بہرحال انگریزی کا ریلیجن تو اس کے ایکویلنٹ ہے سمجھا جاتا ہے. دین الحق، حق کے دین کے ساتھ بھیجا. الہدا اور دین الحق کیا ایک ہی چیز ہے؟ دو ہے، ایک سے قرآن اور ایک سے دین مراد ہے، یہ ایک تفسیری معاملہ ہے. بعض دفعہ ایک ہی چیز کو دو ناموں سے پکارا جاتا ہے، بعض دفعہ یہ بھی ہے کہ آپ کو ہدایت بھی ملی اور دین حق بھی دے کے بھیجا گیا. لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ، لِيُظْهِرَهُ کا جو فعل ہے اَظْهَرَ يُظْهِرُ اِظْهَارًا، زوئے ہے رے مادہ سے ہے، اور ظاہرہ یظہر کے معنی ہوتے ہیں ظاہر ہونا، اونچی جگہ پہ ہونا. قریش الظواہر ان کو کہتے تھے، جو وادیوں میں آباد ہوئے تھے وہ قریش البتاح کہلاتے تھے. تو ظاہر کے معنی اونچی جگہ پہ ہونا، اسی سے وہ اونچی اونچی بستیوں کا ذکر ایک جگہ قوم سبا کا سورہ سبا میں آتا ہے، فی قرآن ظاہرتن بارکنا فیہا قرآن ظاہرتن، اس میں آتا ہے کہ اونچی اونچی بستیاں، وہ شام سے لے کر یمن تک اونچے علاقوں میں بستیاں چلی جاتی تھیں بڑی آباد اور پر رونق. ظاہرتن بمعنی فنامنا، یہ بھی ایک نمایاں نظر آنے والی چیز کو، یعنی اونچی جیسے گویا کہ ہے حسی طور پر، نہ صحیح ویسے صحیح. تو اس طرح ظاہرہ یا ظاہروں کا معنی ظاہر ہونا، اونچا ہونا، اور بعض دفعہ اس کا معنی غالب ہونا بھی ہوتا ہے. ظاہرن کے معنی غالب کے بھی ہوتے ہیں. یہ تو ہے مجرد کے معنی مختلف، ظاہر ہونا، نمودار ہونا، غالب ہونا، اونچا ہونا، واضح ہونا وغیرہ. اس سے باب افعال اظہرہ یظہروں کے متعدی ہوئی معنی بنا لے، اونچی جگہ پہ رکھنا، ظاہر کرنا، اس طرح سے غلبہ دینا، یہ سارے معنی اس میں آ جاتے ہیں متعدی کے. اظہرہو، اب ایک معنی اس کا یہی بنتا ہے کہ اس کو اونچا کر دیا، اس کو غالب کر دیا، اس کو آگاہ کر دیا، دونوں ہی معنی بنتے ہیں. اظہرہو، اس نے اس کو اونچا کر دیا، اس نے اس کو غالب کر دیا، اس نے اس کو آگاہ کر دیا. لیکن ان معنوں کے ساتھ علا کا صلہ آتا ہے کہ کس پر غالب کیا، کس چیز کی اطلاع دی، اس کا ذکر علا کے ساتھ ہوتا ہے. مثلا کہیں گے اظہر زیدن علا ہذا یا علا کذا، اس کے دو معنی ہو سکتے ہیں، اس نے زید کو اس چیز کی اطلاع دے دی. اظہر زیدن علی ھذا الامر، زید کو، یا چلیے علی بکرن کہے، اظہر زیدن علی بکرن، میں نے یوں بھی بن سکتا، اس نے زید کو بکر کی اطلاع دے دی، پتہ دے دیا، ایک معنی یہ ہے. دوسرا معنی یہ ہو سکتا ہے کہ اظہر زیدن علی بکرن، کہ زید کو بکر پر غالب کر دیا، کیونکہ اظہر یظہر اظہارن کا معنی کسی کو غالب کر دینا. جس کو غالب کیا جائے وہ تو ڈائریکٹ مفعول آتا ہے، جس پر غالب کیا جائے اس سے پہلے علا آتا ہے. اب قرآن کریم میں یہ دونوں معنی اس وارم کے استعمال ہوئے ہیں. ولا یظہر علی غیبہ احدا، کہ اللہ نہیں ظاہر کرتا کسی پر غیب، इल्ला मकसद जिसको चाहे, इस तरह से ये दूसरा मायना भी है कि गालिब कर दे उसको दूसरे पर। अब यहां दो मायने लग सकते हैं दोनों ही। अगर हम तर्जमा करें लियो जहरा हु, तो हु की जमीर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए भी हो सकती है कि रसूल को इत्तला कर दे अल्लाह अलद्दीन कुल्ले ही, सारे के सारे दीन की, यानी सारे दीन पर मुत्तले कर दे। एक तर्जमा ये बढ़ने की गुंजाइश है, तफसीरों में मौजूद है। अब दीन से मुराद दीन है, लेकिन जब उस पर अलिफ लाम लगा है तो लाम जिन्स होकर इसका मायना सारे दीन हो सकता है, जैसे अलहमद का मायना सारी तारीफें आपने पढ़ा था। अधियान लगाना जरूरी नहीं है कि यहां अलल अधियान लगा है। अरबी में मारफा इस तरह से लाम जिन्स के मायनों में आकर जमा के मायने देता है कि सारे के सारे दीन पर गालिब कर दे। फिर आया लफ्ज कुल्ले ही, सारे का सारा। कुल उन चार अस्मा में से है जिन्हें ताकीद के इस्म कहते हैं, नफ्सुन, आयनुन, कुल्लुन, बाज़ दफा जमीउन, एक जमीर के साथ आते हैं। जा अर रिजाल कुल्लुहुम, लोग आए सारे के सारे। कुल या अनफुसुहुम मसला लगाए, फिर एक जमीर लगाते हैं उसके मुताबिक, और ये कुल ताकीद का कहलाता है। देखिए यहां कुल ताकीद का है। कुल का एराब वही होता है जो उसका होता है, ताकीद है ना असल में, जो मौकद का एराब होता है। मौकद का एराब है यहां जर अलद्दी ने, इसलिए कुल्ले भी मजरूर है, और कुल्ले के बाद जमीर दीन के मुताबिक वाहिद आई है। अगर मसलन होता अल रिजाले तो हम कहते कुल्ले हिम, अल निसाए कुल्ले हिन्ना, यूं बनता है। तो कुल का वाहिद, कुल तो रहता ही वाहिद, जमा सबके लिए एक ही है, कुल्ले ही, कुल्लुहू, कुल्लुहुन्ना, सब कुछ, इसकी तो जमा होती नहीं। तो कुल ताकीद का लफ्ज है, और मौकद के एराब के मुताबिक इसका एराब होता है। अद्दीन का एराब है जर अला की वजह से, कुल्ले ही भी मजरूर है, और कुल्ले के बाद एक जमीर लाजमन आती है उस मौकद के मुताबिक, क्योंकि यहां वाहिद है लफ्ज अद्दीन, जमीर वाहिद आई है। अद्दीन माना के लिहाज से जमा है, लफ्ज के लिहाज से वाहिद है, इसलिए कुल्ले हिम या कुल्ले हा लगाने की जरूरत नहीं है। सारे के सारे दीन पर आगाह कर दे, एक तर्जमा तो यह बन सकता है कि उसको, और इस सूरत में ले युज़हरा हु की जमीर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के लिए हो सकती है, कि युज़हरा की जमीर फाइल तो अल्लाह ताला के लिए है कि अल्लाह ताला उसको यानी पैगंबर को आगाह कर दे, बता दे दीन सारे का सारा, यह एक तर्जमा बनता है। और इसकी शरह यूं बनती है कि दीन आपके हाथों मुकम्मल हो जाए, क्योंकि कुरान करीम की स्टोरी यह है कि दीन आदम से चला, मुख्तलिफ अंबिया ले आते रहे और वो इस्लाम ही कहलाता था, हत्ता के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हाथों वो मुकम्मल हो गया, जैसा कि वह अल्यौमा अकमल तो लकुम दीनकुम व अतममत वाली आयत में है। तो उस लिहाज से मुराद ये हुआ कि अल्लाह ये चाहता है कि ये लाख सर पटके, अल्लाह दीन को इस नबी के हाथों मुकम्मल करके छोड़ेगा, पूरा दीन इसको देगा। एक तो मैंने बनता है ये। दूसरा माना आयत में देखिए गुंजाइश है कि लियज़हरा हु की जमीर दीन के लिए नजदीक आया, दीन अल हक, दीन अल हक के साथ भेजा है ताकि अल्लाह इस दीन अल हक को गालिब कर दे। फिर गालिब करने वाला मैंने लगा लियज़हरा हु की जमीर दीन के लिए ले, और फिर अलद दीन कुल्ले ही, सारे दीनों पर। यह तर्जुमा भी बन सकता है जो आप पसंद करें, और दोनों तर्जमे किए गए हैं और तफसीरों में भी ये दोनों मवाकिफ मौजूद हैं, क्योंकि अजहरा युज़हरो के दोनों मायने होते हैं। अजहरा हु आला कजा व कजा, इसका मायना है उसको उसकी इतला दे दी, और इसका ही मायना है उसने उसको उस पर गालिब कर दिया। सही बुनियादी मायना अजहरा युज़हरो का तो बनता है किसी को किसी की पीठ पे चढ़ा देना, और पीठ पे चढ़ा देना, ऊपर कर देना, उसमें आगाह कर देना कि छुपी हुई बात नहीं रही, और गालिब करने का मायना भी उसमें आता है। سب دینوں سے. اس قابل غور چیز اس میں یہ ہے کہ دینوں کیسے بن گیا دین. یہ کوئی تعجب کی بات نہیں عربی پڑھے ہوا کے لیے کہ ادیان کیوں نہیں. وہ تو اب دین جب آیا تو جیسے الحمد میں ہے اور دو تری جگہوں پر ہے, لام جنس مراد لے کر سب, جیسے الناس کا معنی سب سارے لوگ. اب رہ گیا دین کا غلبہ کیا ہوتا ہے, تو یہ تفسیر کی بات ہے, ہمارے تو یہ موضوع نہیں. لیکن یہ دین کا غلبہ نہیں ہے کہ دوسرے دین مٹ جائیں, کسی کا نام و نشان ہی نہ رہے. غلبہ اور چیز ہوتی ہے. غلبہ پاکستانی معاشرے میں آج کل بدماشوں کا ہے, نیک مٹ تو نہیں گئے بالکل, وہ تو اور بات ہے. تو غلبے کا معنی ہوتا ہے یعنی غالب ہاتھ ان کا چلتا ہو, بات ان کی مانی جاتی ہو, جیسے حکمرانوں کی ہوتی ہے. اور حکمران ہمیشہ, حالانکہ پولیٹیکل سائنس والے کہتے ہیں کہ ایک کریٹو مائنارٹی ہوتی ہے جو رول کرتی ہے. 10 کروڑ آدمی ہے, اس میں 200 آدمی ہوں گے جو دراصل سب کے ناک میں نکیل ڈال رکھی ہوگی. وہ کوئی اکثریت نہیں ہوتی. بنا لینا اکثریت جمہوریت, وہ تو بھائی ڈھونگ تماشے بنائے جاتے ہیں نا. حقیقت یہ ہے کہ اچھا دماغ رکھنے والے, لیڈرشپ کی صلاحیتیں اچھی بری رکھنے والے 200-400-500 آدمی کافی ہیں 10 کروڑ کے ناک میں نکیل ڈالنے اور ان کو لگام دینے کے لیے. اس لیے بات غلبے کی ہو رہی ہے, مٹانے کی نہیں. ولو کرے حل مشرکون, یہ گویا کہ ہو کے رہے گا, کیونکہ اللہ نے لے کے ساتھ آیا ہے تاکہ اللہ یہ کرے. اور یہاں اگر اسلام کو بھی لام ضرورت مان لے, اللہ نے رسول اور دین حق اس لیے بھیجا ہے تاکہ, لیکن اگر چاہیں تو لام زیر لے کو بھی لام ضرورت مان لیں, تو پھر بات یہ بھی ہو سکتی ہے کہ اللہ نے خدا اور دین حلق کے ساتھ پیغمبر کو بھیجا, نتیجہ یہ نکلے گا کہ, کیونکہ لام ضرورت میں یہ معنی ہوتے ہیں, آخر کو یہی ہوگا کہ پھر ولو کرے حل مشرکون, چاہے مشرک لوگ اس کو کتنا ہی ناپسند کیوں نہ کرے. کرے ہا ہو نہیں آیا, اردو میں ہم کہتے ہیں اس کو, یعنی اس فعل کو, اللہ کے اس ارادے کو. مشرق اشرق یوگ شرک سے اسم فائل ہے. اس کے لفظی معنی تو ہے کوئی بھی خدا کے ساتھ شریک کرنے والا, لیکن قرآن کریم کی اصطلاح میں نبی کریم صلی اللہ علیہ وسلم سے پہلے جو عام حجاز کا مکہ کا مذہب تھا ان کا, ان لوگوں کو مشرک کہا گیا ہے قرآن کریم میں. یہ کہ وہ خود اپنے آپ کو مشرک کہتے تھے یا نہیں, یہ اتنی بات کلیئر نہیں ہے کہ جیسے ہم کہیں ہم مسلمان ہیں, کوئی کہے ہم ہندو ہیں وغیرہ. وہ اپنے آپ کو جو ان کے اچھے آدمی تھے وہ تو حنیف کہتے تھے کہ ہم حنیف ہیں, اور ان کا ذکر بھی آیا ہے بعض نیک لوگ ان میں تھے, لیکن عام لوگ مشرک ہو چکے تھے. بہرحال قرآن کریم نے ان کو لقب دیا ہے مشرکوں کا, اور اس سے مشرکوں سے مراد کفار عرب, کفار حجاز, کفار مکہ, پھر وہ مفہوم ہے. اگرچہ اپنے معنی کے اعتبار سے تو دنیا میں جہاں کہیں بھی کوئی شرک کرتا ہے اس کی بات ہے, لیکن یہاں مقابلہ غلبے اور مغلوب ہونے کا چونکہ ان کافروں کے سلسلے میں ہو رہا ہے, اس لیے اس سے مراد مشرکین عرب ہیں. یا ایھا الذین آمنوا, ایمان والو, هل ادلکم, کیا میں تم کو راستہ دکھاؤں. دل یدل دلالۃ ودلا, دال لام لام مادہ, اس کے معنی اردو میں دلالت کرنا بھی ہوتا ہے اور رہنمائی کرنا. دلیل میں نے رہنما ہوتا ہے, اور دلیل ثبوت کو بھی اسی لیے کہتے ہیں کہ وہ ایک نتیجے کی طرف رہنمائی کرتی ہے. آرگیومنٹ کو جو دلیل کہتے ہیں, اسی دلیل کا اصل میں نے گائیڈ ہے. یہ جو پرانی تاریخی عمارتوں میں جو مقرر ہوتے ہیں گائیڈ دکھانے کے لیے, ان کو عربی میں دلیل ہی کہتے ہیں, بلکہ گائیڈ میپ مثلا لاہور کا تو اس کو دلیل ہی کہیں گے. تو دل یدلو میں نے گائیڈ کرنا, راستہ دکھانا. میں تمہیں بتلاؤں, انہوں نے بتلاؤں کیا ہے, وہ بھی درست ہے. اس کے بعد ایک تو ہوتا ہے مفعول, جس کو دلالت کی جائے, جس کو راستہ دکھایا جائے, جس کو اشارہ کیا جائے, اور جس بات کا راستہ دکھایا جائے جدھر, اس پر اللہ کا صلہ آتا ہے. دل زیدن علی الصراط مثلا, علی الطریق, اس نے زید کو راستہ دکھایا, رہنمائی کی راستے کی. دلہو علی کذا و کذا, یہاں آیا ہے ادلکم, میں تم کو راہ دکھاؤں, پہلا ڈائریکٹ مفعول. دلہ یدلو سے, اس کے آپ نے مشق میں پڑھے تھے دلہ یدلو, اور فعل امر جو جس طرح بنتا ہے دل اور دلہ ماضی کا مجہول کا اور دلہ امر کا, اس کے سیکھوں میں ایک اچھا خاصی پیچیدگی ہے, اور ایک مشق میں آپ نے پڑھا تھا کتنا ذہن میں رکھا ہے تو وہ تو آپ جانتے ہیں. کیا میں تم کو آگاہ کروں علا تجارتن, ایک ایسی تجارت پر. اب یہاں پر کا اردو ترجمہ ضروری نہیں کہ پر کرے, یہاں انہوں نے کہا بتلاؤں تم کو ایسی سوداگری, علا کا ترجمہ اس میں خود بخود آ گیا بتلانا میں. لفظی ترجمہ ہے میں تم کو گائیڈ کروں ایک ایسی تجارت کی طرف. اب اس اردو میں پھر بھی علا کا ترجمہ پر نہیں آئے گا, لیکن عربی میں پر نہیں کہتے, دلہ الا نہیں کہتے, عربی میں دلہ علا ہی کہتے ہیں. اردو میں آپ کہیں گے اس کی طرف رہنمائی کی, وہ چیز بتائی, عربی میں الا نہیں آئے گا. علا تجارتن, ایک ایسی تجارت کی طرف تم کو لے جاؤں, اس کی بات کروں. تجارت لفظ پڑھ چکے ہیں, تجارہ یات جوروں سے سوداگری, جو کہ نکرہ موصوفہ ہے تجارتن, تن جی کم, جو تم کو نجات دیوے گی. نجا ین جو نون جیم واو مادہ نصرہ سے آتا ہے, نجا ین جو نجاتن, نجون بھی آتا ہے اس کے, نجا ین جو نجاتن کے معنی ہے نجات پا جانا, چھٹکارا پا جانا. وہ نجاتن نون جیم الف چھوٹی تے سے لکھا جاتا ہے جو اردو میں بڑی تے سے لکھتے ہیں, اور نجا ین جو نجون کے معنی خفیہ بات کرنا, کانا پھوسی یا سرگوشی کرنا کے معنوں میں بھی آتا ہے. اسی سے باب مفاعلہ میں مناجات, آمنے سامنے آہستہ آہستہ باتیں کرنا, اور وہ اللہ کے ساتھ باتیں کرنے کے معنوں میں لفظ مناجات آتا ہے. ناجا یوناجی مناجات اردو میں بھی استعمال ہوتا ہے, اس کا معنی یہی ہے آمنے سامنے آہستہ آہستہ بات کرنا. تو نجا ین یو نجات پانا کا ایک معنی زیادہ عام ہے, اور اس سے باب افعال کا یہ صیغہ ہے ان جا یون جی ان جا ان, اصل ہوگا ان جا و یون جے, وہ باب افعال ہے, واو الف میں بدلے گی ان جا یون جی, مجھول بنے گا ان جی یا یون جا. اور اس کے معنی ہوتے ہیں نجات دینا. نجا یونجی باب تفعیل سے آئے, اس کا معنی بھی یہی ہے, اور یہ بار باب پہلے پڑھے ہیں موسیٰ علیہ الصلوۃ والسلام کے ذکر میں انجیناکم ونجیناکم وغیرہ لفظ آئے ہیں, دونوں کا معنی ایک ہی ہوتا ہے باب افعال اور تفعیل دونوں میں. یونجیکم, وہ نجات دے گا تم کو. یہ یونجی یہاں پورا مضارے ہے, یونجے نہیں آیا, کوئی وجہ نہیں ہے پیچھے مجزوم ہونے کی. یہ جو ہے وہ تو یونجیو کا یونجی ہو جاتا ہے نا, وہ جو پیش کی جزم ہوئی ہے جس سے یونجیو کو یونجی پڑھا گیا, یہ کوئی عامل نہیں ہے, یہ تو ناقص میں ہوتا ہے کہ واو عین کلمہ پہ اگر زیر ہو تو لام کلمہ جو ہے وہ اس طرح رما یرمی یرمی ہو جاتا ہے. ہاں سا یس آئیو وہ یس آ ہو جاتا ہے, یہ لام کے مضارے کے قاعدے میں چیزیں پڑھی ہیں آپ نے. تو یون جی چونکہ جیم کی زیر تھی یہ ساکن ہے, تم کو نجات دے نجا یون جی من عذاب علیم, عذاب علیم سے. جس چیز سے بچایا جائے اس پر من لگتا ہے, اور میرا خیال ہے کہ بعض دفعہ نہیں بھی لگتا, جس سے بچایا جائے وہ بھی ڈائریکٹ مفعول آ جاتا ہے, لیکن زیادہ تر فانجاہ اللہ من النار نجنی من القوم الظالمین من کا ہی زیادہ استعمال ہوا ہے. میرے ذہن میں نہیں آ رہا, ایسے خیال آیا کہ کہیں قرآن کریم میں اس طرح بھی اس کا استعمال ہوا ہے کہ جس سے بچایا وہ بھی مفعول ہو کر آ جائے, لیکن ذہن میں آیت نہیں آ رہی ایگزیکٹ. بہرحال من تو خیر لگتا ہی ہے جس سے بچایا جائے. یونجیکم تمہیں بچائے, تنجیکم تم کو بچائے. تنجی کی ضمیر مونس آئی ہے تجارت کے لیے, ایسی تجارت جو کہ تمہیں بچا، ایسی سوداگری جو کہ تمہیں نجات دے، من عذاب علیم، دردناک سزا سے. عذاب اور علیم یہ لفظ پہلے آ چکے ہیں، عین ذال بے اور عذاب خاص معنوں میں سے نکلا ہے. عذاب یا عذابوں کا شاید ایک معنی کرتے ہیں بھوک پیاس اپنے اوپر طاری کر لینا یا کسی کا روٹی پانی بند کرنا، اور اس سے پھر عذاب کا لفظ آیا ہے. ورنہ تو عذب الماء کہ میں نے پانی کا میٹھا ہونا بھی ہوتا ہے، الماء العذب میٹھا پانی، وہ بھی اسی مادے سے ہے. تو ایک خاص معنی سے جو کہ فعل قرآن کریم میں نہیں ہے استعمال ہوا اس کا مجرد کا، ہاں عذب یعذب وہ ورب استعمال ہوا ہے سزا دینا. تو عذاب جسمانی سزا کے لیے استعمال ہوتا ہے. علیم علم یا علم دکھ اٹھانا، پین یعنی محسوس کرنا اس کے لیے آتا ہے. اور مؤلم اعلم یؤلم اگر بنائیں، اعلم یؤلم ایلامن دکھ دینا، اس سے اسم فاعل ہوگا. مؤلم دکھ دینے والا، درد پیدا کرنے والا. تو علیم بمعنی مؤلم آتا ہے، فعیل اسم فاعل اسم مفعول کے معنوں میں آتا ہے. اور فعیل کی صفت کا مونس کوئی نہیں ہوتا، علیم سے علیمہ نہیں بنتا. جتنے بھی فعیل کے وزن پہ آتے ہیں لفظ، وہ مذکر مونس دونوں کے لیے یہ استعمال ہوتے ہیں. دردناک عذاب سے تمہیں بچا لے وہ تجارت. تؤمنون باللہ، اب یہاں غور کیجئے، صیغہ عام مضارع کا ہے. تؤمنون باللہ، تم ایمان لاتے ہو اللہ پر، تم لاؤ گے ایمان اللہ پر، ترجمہ تو یہ بنتا ہے. ورسول ہی اور اس کے پیغمبر پر. لیکن جس طرح سے پیچھے بات ہوئی ہے، یہ عربی کا ایک عجیب اسلوب ہے کہ وہ جو تجارت ہے وہ یہ ہوگی، اور مفہوم یہ ہے کہ تم ایمان لاؤ اور یہ کرو اور یہ کرو اور یہ کرو، لیکن بات مضارع میں ہوئی ہے. جیسے بنی اسرائیل کے میثاق کے ذکر میں آیا تھا، وَإِذَا أَخَذْنَا مِيثَاقَ بَنِي إِسْرَائِيلَ لَا تَعْبُدُونَ إِلَّا اللَّهَ، آگے اس طرح سے ہم نے میثاق لیا بنی اسرائیل کے، تم نہیں پوجو گے کسی کو اللہ کے سوا، یعنی مت پوجو کسی کو اللہ کے سوا. تو وہی بات یہاں ہے، وہ تجارت جو کہ تمہیں چھڑا لے گی وہ یہ ہوگی کہ تم منون باللہ و رسول ہی، تم ایمان لاؤ گے اللہ اور رسول پر، بمعنا ہے ایمان لاؤ. وَتُجَاهِدُونَ فِي سَبِيلِ اللَّهِ، اور اللہ کی راہ میں جہاد کرو، یہ لفظ سارے آ چکے ہیں پہلے. جَاهَدَ يُجَاهِدُونَ سے بے اموالکم وانفسکم، اپنے مالوں کے ساتھ اپنی جانوں کے ساتھ، مال بھی راہ خدا میں خرچ کرنا، جان بھی، جان میں انرجی وقت، صرف مرنا ہی نہیں، نفس پر جو تکلیف اٹھانی پڑے، سفر کرنا پڑے، جاگنا پڑے، وقت ضائع کرنا پڑے، وہ بھی نفس میں ہے. اور اموالکم تو ظاہر ہے. ذالکم خیر لکم، یہ بات تمہارے لیے بہتر ہے، زیادہ بہتر ہے. ذالکم وہی ہے جو ذالکا ہے، یعنی ذالک الامر جو بیان ہوا ہے. اور یہ کم آ گیا ہے مخاطب کے مطابق، اس کو کاف خطاب کہتے ہیں، اس کا کوئی معنی نہیں ہوتا. ذالکا پر ذالکا، ذالکما، ذالکم، ذالک، ذالکما، ذالکن، جس کو آپ مخاطب کر رہے ہیں اگر وہ جمع مؤنث ہے تو پھر آپ ذالکنہ کہہ کے کہیں گے ذالکائی کو، اگر وہ تثنیہ ہے ذالکما کہہ کے کہہ سکتے ہیں. تو اس کا کوئی الگ معنی نہیں، بلکہ سنگل ذالک کا جو معنی ہوتا ہے وہی ہے. ذالکم وہ، خیرن سب سے بہتر، یہ افعل و تفضیل کا صیغہ ہے. ذالکم خیرن لکم، تمہارے لیے سب سے اچھا ہے. اگر یہ ترجمہ لفظ بنا لیتے خیرکم تو پھر میں نے ہو جاتا تم میں سے بہترین. اس فرق کو سمجھیے کہ یہ تنوین کے ساتھ لام کیوں لگا ہے. خیرکم کہے تو میں نے ہو جاتا تم میں سے جو بہترین آدمی ہے، جیسے کہ بعض حدیثوں میں آپ نے پڑھا ہے خیرکم خیرن خیرکم خیرکم لہ، اس طرح سے. تو خیرکم نہیں کہا، خیر لکم، یہ سب سے اچھی بات ہے تمہارے لیے. ان کنتم تعلمون، اگر تم جانتے ہو، ان اگر کنتم
فعل ناقص ہے, اور تعلمون فعل بافائل اس کی خبر ہے. اس میں زیادہ سے زیادہ تعلمون کے پیچھے ایک ہو ضمیر عائد محذوف ہے. ان کن تم تعلمون ہو, اگر تم اس بات کو جانو تو, یہ سب سے بہترین چیز ہے تمہارے لیے. یغفر لکم ذنوبکم, اب یہاں قابل غور چیز ہے کہ یہ یغفر کس خوشی میں مجزوم ہو گیا ہے. مجزوم کا یہاں کوئی عامل نہیں, لم لما لے کچھ نہیں, فعل امر کوئی نہیں کہ اس کے جواب میں آئے, شرط کوئی نہیں کہ اس کے جواب میں آئے, بظاہر تو کچھ نہیں. پھر یہ یغفر لکم ذنوبکم ویدخلکم, یہ کیوں؟ یہ اس لیے کہ اوپر جو آیا تھا نا تؤمنون باللہ ہے, اب یہ اسلوب ہے قرآن مجید کا, اصل میں وہ فعل امر کے معنوں میں ہے, وہاں تو مفہوم فعل امر کا ہے, اور اس فعل امر کے مفہوم نے آگے جزم دے دیے, گویا کہ اگر وہاں یہ ہوتا آمنوا باللہ ورسولہ وجاہدوا فی سبیل اللہ یغفر لکم ذنوبکم, بات تھی. فعل امر کے جواب میں تو جزم آ جاتی ہے, تو گویا کہ وہاں مضارع بمعنی امر تھا, اس لیے جو اس کے جواب میں بات آ رہی ہے وہ مجزوم ہو کے آئی ہے. یغفر لکم ذنوب, اور یہ اگر کہیں تو یوں بھی کہہ سکتے ہیں کہ یہ یغفر کا مجزوم ہونا اس کے امر کی وجہ سے ہے, اور جی ہم اس کو امر کیوں مانے مضارع کو, ایک دلیل یہ بھی ہے کہ یہ مضارع بمعنی امر اس لیے ہے کہ آگے اس کے جواب میں جزم آئی ہے, یعنی دونوں کا ایک دوسرے کے ساتھ لنک ہے. یہ فعل مضارع آپ امر کیوں کہتے ہیں؟ اس لیے کہ آگے جواب جزم میں آ رہا ہے, یہ اس بات کا ثبوت ہے کہ اس کو جزم ہی امر ہی ٹریٹ کیا گیا ہے. اور یہ جزم کیوں ہے؟ یہ جزم اس وجہ سے ہے کہ اوپر والا مضارع بلحاظ مفہوم معنی امر تھا, اس لیے جزم آئی ہے. تو یغفر لکم ذنوبکم, وہ معاف کر دے گا تم کو تمہارے گناہ, غفر یغفر, ایک اس کا ڈائریکٹ مفعول ہوتا ہے جس کو معاف کیا جائے, جو چیز معاف کی جائے, عموماً ذنب ہوتا ہے لفظ, جس کو معاف کیا جائے وہ کوئی شخص یا آدمی ہوگا, اس پر لام زبر لا آتا ہے. تو یغفر لکم ذنوبکم, اصل مفعول تو ذنوبکم ہے, یعنی یغفر ذنوبکم لکم, معاف کر دے تمہارے گناہوں کو تمہارے لیے. ذنوب منصوب ہے, مفعول ہے, ذنبن کی جمع ہے. ذنبن فعل کے اعتبار سے ذال نون بھی بے مادہ ہے. ذنب یا ذنبو یا ذنب یا ذنوبو, بنیادی معنی اس کا ہے کسی کے پیچھے پیچھے قدموں کے چلنا, راہ استاد کا چھوڑنا نہیں, ساتھ ساتھ لگے رہنا. ان معنوں میں یہ قرآن میں نہیں آیا, البتہ ایسے ایک عام لفظ پیچھے پیچھے لگنا کا معنی اس میں ہوتا ہے. ذنب ان معنی ہوتا ہے دم, ٹیل کسی جانور کی, تو وہ ذنب ان ہے, اس کی جمع اذناب آتی ہے, اونٹ گھوڑے وغیرہ یا کسی چیز کی دم. اور ذنب ان معنی گناہ ہوتا ہے, اس کی جمع ہوتی ہے ذنوب ان. تو ذنوبکم تمہارے گناہ, بخش دے گا تم کو تمہارے گناہ, معاف کر دے گا. وَيُدْخِلْكُمْ, یہ بھی مجزوم ہے, اور داخل کرے گا تم کو. جزم کی وجہ وہی ہے, جواب امر میں ایک طرح سے آیا ہے. جناتن, یہ مفعول بھی ہو سکتا ہے, مفعول فی بھی ہو سکتا ہے. یدخلکم کے دو مفعول بھی ہوتے ہیں, پہلا تو مفعول ہے یدخلکم, دوسرا جنات ان مفعول بھی ہے. عربی میں مفعول فی یہ ظرف کی ایک علامت گنتے ہیں گرامر والے, کہ اگر کسی لفظ میں فی کا معنی اس میں پیدا ہوتا ہے میں, تو پھر وہ ظرف ہوگا موقع محل کے اعتبار سے. اس لیے یہاں جنات ان مفعول فی ہو سکتا ہے, کیونکہ ہم اردو میں ترجمہ کر سکتے ہیں باغات میں, میں کی سینس موجود ہے. فی ہو یا نہ ہو, بلکہ مزے کی بات ہے, فی ہو تو پھر اسے ظرف نہیں کہتے, پھر اسے مفعول فی نہیں کہتے, پھر جار مجرور کہہ کے متعلق فعل کر دیتے. مثلا داخلہ فی البیت, اب یہاں کہتے ہیں کہ فی البیت جار مجرور متعلق فعل ہے, اور اگر کہیں داخلہ بیتن تو چونکہ اس میں فی بیت کا مفہوم موجود ہے اس لیے کہیں گے کہ داخل بیتن مفول بہی نہیں مفول فی ہے، فی کی سینس نہ ہو تو پھر مفول بہی ہوتا ہے. تو یدخلکم یعنی فی جناتن، وہ تم کو داخل کرے گا باغات میں، اور یہ نکرہ موصوفہ ہے، ایسے باغات جو کہ تجری بہتی ہیں، جرا یجری جریانن جیم رے یہ مادہ، من تحتها اس کے نیچے سے، ہا کی ضمیر جنات کے لیے ہے، تحت کہ میں نے ہوتے نیچے، عربی میں تحت نصب میں رہتا ہے یعنی ظرفیت ہے، تحت نہیں ہوتا. کبھی کبھی یہ تحتن آتا ہے اور اس کی جمع تحوت آتی ہے، اور اس سے مراد نیچے گھٹیا درجے کے لوگ لیے جاتے ہیں عربی میں، بہت کم یہ استعمال ہوتا ہے تحتن اور تحوتن، اور اس کئی حدیث میں آیا ہے لفظ ان معنوں میں تحوت کے ساتھ، تو گویا کہ تحتن تحوتن، لیکن عام طور پر یہ تحت نیچے کے معنوں میں استعمال ہوتا ہے، ظرف اور مضاف ہو کر آتا ہے، تحتہ تحتہم تحتے تحتہن. ہاں اس سے پہلے من لگ جائے پھر من تحتے پڑھ سکتے ہیں، اور پچھلی ضمیر مضاف الیہ اڑ جائے تو پھر من تحتو نیچے ہی نیچے بھی، یہ معنی بھی ہو جاتا ہے، جیسے من بعد کا ہوتا ہے استعمال اس کا، وہی ہے جو قبل بعد کا فوق کا ہے. تو من تحتہا، اور اس سے کوئی ورب استعمال نہیں ہوتا، یعنی تحت یا تحتو یا کوئی، نہ مجرد کا نہ مزید فی کا، کوئی فعل تے ہے تے مادہ سے نہیں آتا. نیچے بہتی ہے انہار و تجری کا فائل ہے، رفع میں ہے، انہار نہر کی جمع ہے، اس کے مادہ وغیرہ چوڑا ہونا کودنا میں نے بیان کر چکے ہیں، نہرا یا نہرا بنے جھڑکنا بھی ہوتا ہے، وہ بھی بیان ہوا تھا. نہریں بہتی ہوں گی اس ان کے نیچے، وَمَسَاكِنَ طَيِّبَةً، اب یہ جو مَسَاكِنَ طَيِّبَةً ہے اور پاکیزہ گھر، مسکن کی جمع مساکن، طَيِّبٌ سے طَيِّبَةً، اور طَيِّبٌ توئے یہ بے مادہ، تاب یتیب سے فَعِلٌ کا وزن ہے، جیسے سیدن سیویدن سیبن سیویبن، اس طرح سے طیبن، اس کی تو خیر اصل یہ ہے، طیبن طیبن پاکیزہ عمدہ، جو پہلے میں نے اس کو وہ ہوتا ہے جو انسانی ہوا سے خمسہ جس کو پسند کرے، خوش ہوں اس سے، آنکھیں خوش ہوں، کان خوش ہوں، ذائقہ خوش ہوں، وہ سب چیز طیب ہے. شریعت کی زبان میں طیب اور ہوتا ہے، جو پاک ہو، وہ نہ ہو کہ اس کو شریعت نے منع کیا ہو. تو طیبتن عمدہ گھر، ستھرے لیا کیا انہوں نے ترجمہ. اب بات یہ ہے کہ یہ نصب کیوں ہے، وَمَسَاكِنَ طَيِّبَةً، یہ یدخل کا یہ بھی مفعول فی ہے، داخل کرے گا باغات میں، داخل کرے گا پاکیزہ گھروں میں، یہ اس یدخل کے ساتھ اس کا تعلق ہے، تب اس کی یہ نصب سمجھ میں آتی ہے. اور وہ داخل کرے گا تم کو نہایت صاف ستھرے گھروں میں، فی جنات عدن، یہ پھر اس مساکن طیبہ کی جار مجرور اس کی صفت بن رہا ہے، جو کہ ہوں گے فی جنات عدن، جنات عدن میں ہوں گے. اب پھر دوبارہ آیا جنات، جنات میں نے تو باغات ہی ہوتا ہے، جنت ان کی جمع، عدن عدنا یا دینو یا عدنا یا دونوں، یہ دونوں طرح ورب آتا ہے، قرآن میں نہیں آیا. اس کے لفظی معنی ہوتا ہے کسی جگہ گھر بنا لینا، پکی طرح سیٹل ہو جانا. عام طور پر اس کے لیے بے کا لفظ آتا ہے، عدنا بے قضا و قضا، اس نے فلاں جگہ پہ اپنا گھر بنا لیا، اس میں سیٹل ہو گیا، اس میں آباد ہو گیا. تو عدن کا معنی آباد ہونا، ٹو سیٹل کے معنوں میں ہے، اور جنات و عدن آباد ہونے کے باغات، یعنی پھر معنی ہے ایسے باغات جو ہمیشہ رہنے کے قابل ہے، یہ معنی بنے گا لفظی ترجمہ جنات و عدن، ایسے باغات جو مستقل سیٹلمنٹ والے ہیں، وہاں رہنے کو جی چاہتا ہے.
तो उनको उन हमेशा आगे क्या है, बसने के बाहों के अंदर, बसने का तर्जमा वही अदन का है, वो इस काबिल होंगे कि वहां रहा जाए। सुथरे घर मसाकिन तैयबा का तैयब होना, एक ये मैंने भी है कि मैल मिट्टी गंदगी से पाक हो, ये भी इसका एक मैना है। ज़ालिक अल फौज़ुल अज़ीम, ये ही तो फौज़े अज़ीम है, क्योंकि यहां ज़मीर फासिल कोई नहीं आई मगर खबर मारफा है। कहीं कहीं कुरान करीम में आता है ज़ालिक हुवल फौज़ुल अज़ीम और कहीं नहीं आता, लेकिन खबर मारफा की वजह से तर्जमा हुई होगा। ये बात अल फौज़ुल अज़ीम है, सबसे बड़ी कामयाबी है। फाज़ा यफूज़ फौज़न भी पढ़ चुके हैं, अज़ीम तो आम लफ्ज है। व उखरा तुहिब्बूनहा, और एक और, उखरा और एक और, ये आखर का मोनस है। अफलु तफजील जो है ना, आखरो, याद रखिए अलिफ खैर से इस्म फाइल तो बनेगा आखिरुन आखिरातुन, उसके मैंने होते हैं सबसे आखिर पे आने वाली या आने वाला, या उर्दू में आप कह देते हैं आखिरी, लेकिन अफलु तफजील बनेगा आखरो और मोनस उखरा। इसका मैंना सबसे पीछे वाली नहीं होता, इसका मायना होता है दूसरी या दूसरा, अदर के मानों में आता है। आखरो गैर मुनसरिफ है, और उखरा ये तो खैर है ही, या अलिफ मकसूरा की शक्ल में है। तो वह उखरा में रफा नसब जारी, यहां नहीं मालूम होती कि क्या है, उखरा कोई मुब्तदा है, खबर है, रफा भी हो सकती है, जर भी हो सकती है, नसब भी हो सकती है। अगली बात मालूम होती है कि उखरा नकरा है और मौसूफा है, वो उखरा जो कि तुहिब्बूनहा, तुम उससे मोहब्बत करते हो, इतने फिक्रे का यह माना तो बनता है। और एक और, एक और जिससे तुम मोहब्बत करते हो, लफ्जी तर्जमा उखरा तुहिब्बूनहा का यह बनता है। लेकिन वो उखरा क्या, ये उखरा भी अगर मफ़ऊल माने, पीछे से फिक्रा चलता है यग़फ़िर लकुम ज़ुनूबकुम व युदख़िलकुम, अब युदख़िलकुम में कि वो तुम्हें एक और में दाखिल करेगा, वो कोई जगह है, लेकिन आगे उस उखरा की जिस तरह से शरह है यहां एक और वर्ब मानना पड़ता है। वादाकुम उखरा वसयुतीकुम उखरा, एक और फेल या माजूफ है, और तुमको देगा एक और चीज भी, तुमको देगा, तुमको अता करेगा, वो युदखिल में अगर करें तुमको दाखिल करेगा एक और चीज में जिसको तुम पसंद करते हो, और आगे उस चीज की जो तशरीह है कि वो खुदा की नुसरत और मदद होगी, तो वो मैंने फिर दाखला वाला इसमें जुड़ता नहीं, इसलिए यहां एक और फेल जो इसके मुनासिब हाल हो हम उसको माजूफ मानेंगे। सयोतीकुम या इस तरह का, तुमको देगा उखरा एक और शय भी, चीज भी मोनस, जो ऐसी होगी के तुहिब्बूनहा, ये जो ऐसी होगी के का तर्जमा उखरा की तनकीर में नकरा होने में मौजूद है। तुहिब्बूनहा हा की जमीर उखरा के लिए है, जिससे तुम मोहब्बत करते हो वो भी देगा, और वो क्या है, नसरुन मिन अल्लाह। अब यहां देखिए नसरुन की रफा किस बिना पे आई है, कुछ टेंड से काम लेने की कोशिश किया करो, यहां नसरुन रफा में है और नकरा है, जाहिर है कि ये एक महजूफ मुब्तदा की खबर है। होवा नसरुन मिन अल्लाह, वो चीज जो दूसरी बात हो रही है उसके साथ यहां लगाओ होवा, और फिर नसरुन मिन अल्लाह उसकी खबर हो जाएगी, वो है अल्लाह की तरफ से नुसरत। नसरुन मिन अल्लाह है वफतहुन करीब, वही होवा लगा दे उसके लिए, या हैया कह दे कि अगर उखरा आया है, हैया वो दूसरी नेमत, नसरुन मिन अल्लाह है। हैया के लिए कोई नसरतुन लगाने की जरूरत नहीं, ये जो वो वर्ब होते हैं जिनका कोई मुज़क्कर मुअन्नस नहीं होता, आप मसदरों का नसरुन और नसरतुन नहीं होता, वो हैया के साथ भी हैया नसरुन मिन अल्लाह और होवा नसरुन मिन अल्लाह दोनों तरह दुरुस्त है। अल्लाह की तरफ से नसरुल्लाह नहीं कहा, نصرهم من اللہ ہے, اللہ کی جانب سے ایک بڑی نصرت. نصرت نصر یا نصروں کے معنی ہوتے ہیں کسی کو ایسی مدد دینا کہ وہ اپنے دشمن کے مقابلے پر کامیاب ہو جائے. یوں 5-10 روپے دینا فی سبیل اللہ یہ نہیں نصرت ہوتی. یہ یاد رہے کہ نصر یا نصروں کا معنی ہے اس کے دشمن کو ہٹانے یا اس کی تکلیف دور کرنے میں اس کو کامیاب کرنا, اس کو کہتے ہیں نصرت. تو نصر من اللہ ہے, اللہ کی طرف سے فتح نہیں کیا ہے, مدد مدد کیا ہے, مدد اللہ کی طرف سے. وفتح قریب, اور ایک نزدیکی فتح. فتح قریب تو بہت عام لفظ ہے, فتح فتح اردو میں استعمال ہوتا ہے اگرچہ مصدر ہے فتح یافتہ کھولنا کا. قریب نزدیکی, اور ایک نزدیکی فتح یعنی ایک ایسی فتح جو انقریب تمہیں حاصل ہونے والی ہے اللہ کی مدد سے. اس میں کس چیز کی طرف اشارہ ہے وہ مفسرین لکھتے ہیں الگ, بعض اس کے بعد جو فتوحات آئی یا نبی کریم صلی اللہ علیہ وسلم کے بعد جو ایک دروازہ کھلا اس کی طرف بھی اشارہ ہو سکتا ہے. وبشر المؤمنین, واؤ استیناف کی ہے, یہ نہیں کہ تمہیں نصر من اللہ ملے گی اور فتح قریب ملے گی اور بشر مومنین ملے گا, اس کے ساتھ واو کا کوئی نہیں تعلق, وہ تو فعل امر ہے. بشر المومنین, یہ کیا بات ہوئی ہے بھائی, سب خواہ مخواہ ہنس پڑتے ہو. یہ بشر المومنین, اور تو خوشخبری دے مومنوں کو. بشر یبشر المومنین, ایمان والوں کو. اب کس چیز کی, دیکھیے یہاں بے نہیں آیا, مومنوں کو تو خوشخبری دے کس چیز کی, یعنی ان چیزوں کی جو بیان ہو چکی ہے. اب آپ کو اجازت ہے کہ آپ مومنوں کو آگاہ کر دیں کہ تمہیں یہ چیزیں ملنے والی ہیں, اور حضرت صلی اللہ علیہ وسلم نے بڑی پیشین گوئیاں فرمائی ہیں ان فتوحات کے بارے میں. یا ایھا الذین آمنوا, اے ایمان والو, اے نہیں, یا ایھا الذین آمنوا, اے ایمان والو, کونوا انصار اللہ, ہو جاؤ اللہ کے ساتھی مددگار. کونوا کانا کی گردان ہے, کانا کانا کانو کن کی گردان ہے, کن کونا کونو تم ہو جاؤ. اور کونو میں انتم تو اس کا اسم یا فاعل کا یہ وہ آگے اس کی خبر نصب میں آئے گی, وہ ہے انصار. انصار ناصر یا نصیر ان کی جمع ہے, دونوں کی جمع انصار آتی ہے. مددگار مدد کرنے والا, انصار مدد کرنے والے, انصار اللہ ہے اللہ کی مدد کرنے والے. اب اللہ کی ایسی مدد کرنے والے کہ اللہ کامیاب ہو جائے, مراد تو یہی ہے, کیونکہ نصرت کا معنی یہی ہوتا ہے. اور پھر مطلب یہ ہے کہ اللہ کے دین کی مدد کرنا اور اس کو کامیاب کرنا, اللہ کی کاز کو کامیاب کرنا, وہ مراد ہے. کما جیسا کہ, کما اکٹھا لفظ میم ساتھ لگتا ہے کا کے, جیسا کہ جس طرح سے, مثل ما بھی کہہ سکتے تھے, مثل ما قالا, کما قالا عیسیٰ ابن مریم, قالا کا فائل ہے, عیسیٰ رفع میں, ابن اس کی وجہ سے رفع میں, مریم غیر منصرف مضاف الیہ ہے. للحواریین, حواریوں سے کہا, قالا کے بعد جو مفعول لام کے بعد آتا ہے وہ یہاں حواریین ہے. حواریین, نبیین, امیین وغیرہ میں ایک بات تو املاکی ہے جس کا گرامر سے نہیں تعلق, کہ ان میں دو یہ آتی ہیں, اور حضرت عثمان والے نسخے میں یہ تھا کہ جہاں دو واؤ, دو یہ, دو الف اکٹھے آ جائے تو ایک کو ڈراپ کر دیا گیا, صرف ایک لکھا گیا. پھر بعد میں جب ضبط کا طریقہ نکلا تو پھر اس محذوف یہ واؤ الف کو ظاہر کرتے ہیں. حواریین دیکھیے, آپ کے ہاں رے کے بعد یہ اور یہ کے بعد نون, یہ تو حوارین پڑھا جا سکتا تھا. پھر یہ ڈبل یہ کیوں کی, یہ ہے اسی طرح, اصل لفظ ریجین تھا اور اس کا تقاضا یہ تھا کہ ایک یہ پہ شد ہوتی ریج, پھر اس شد والی یہ کی ایک زیر ہوتی اور آگے ایک یہ اور ہوتی جذب والی. ریجین تو تب پڑھتے نا, لیکن نہیں, لکھا اسی طرح گیا, امیین بھی, نبیین بھی, ربانیین بھی, یہ یوں ہی لکھا جاتا ہے. پھر پڑھنی تو ہے وہ یہ جو اڑا دی ہے. اب ہمارے ہاں کیا طریقہ رکھا ہے کہ اس یہ پہ شاد بھی دو, نیچے کھڑی زیر دے دو. اب پڑھیں گے نا آپ حواریین, अरब क्या करते, हमारी जीन की जी जो ये है ये और नून जरा सा फर्क, यानी दंडाना है ना ये का, जरा बड़ा डाल देते हैं और फिर इस ये पे शद देते हैं और नीचे सिर्फ जेर देते हैं और ऊपर एक बारीक लंबी ये लिखते हैं। बात तो हुई हुई कि ये देरी है, ये पढ़ना है, वो पढ़ना तो रीजीन ही है, बस ये देरी है ये लिखने का हमारा तरीका ये है, उनका वो है, पढ़ते एक जैसे है। लेकिन बार दफा उसको आदमी गैर मानूस ख्याल करता है। ये तो है एक बात। अब रह गया लफ्ज हवारी जी कहां से निकला है, क्या इसका मादा हेवा और रे है। बाज डिक्शनरियों और तफसीरों वालों ने लिखा हेवा और रे के माने सफेद करना, सफेदी होना, हूर इसी से निकला है, जिसकी आंखों में सफेदी ज्यादा हो उसको अहवर और औरत को हवरा कहते हैं। ये मायना एक है, सफेदी का एसोसिएशन है वाव रे मादा से है वाव रे मादा से। और ये कि हजरत ईसा अलैहिस्सलाम के इब्तदाई फॉलोअर्स जो थे वो ज्यादातर धोबी और मछेरे थे, झील गलीली के किनारे जो लोग मछली पकड़ने का काम करते थे या कपड़े धोते थे, उन्होंने उनमें तबलीग की और उन्हीं में से 8-10 आदमी उनके साथ हो लिए थे। तो बाज ने कहा कि वो उस वजह से हवारी कहलाए। ये एक बात है कि उनका काम वो कपड़े वगैरह साफ करना था, लेकिन ये तकल्लुफ महज है, अरबी के है वा और आवा मादे से इसका कोई ताल्लुक नहीं है। सही बात यही मालूम होती है कि ये लफ्ज गैर अरबी है कोई, अगरचे उसकी शक्ल बिल्कुल अरबों की तरह हवारी यूना हवारी येना यूं इस्तेमाल होता है, वाहिद होता है हवारी यून, जैसे आप कहें आराबी यून और आराबी यूना या अल्लाह अराब भी कहते हैं, तो वाहिद इस तरह से है रब्बानी यून रब्बानी यूना, इस्तेमाल उसका अरबी की तरह हो गया लेकिन किसी और जुबान का लफ्ज है। और बाज कहते हैं ये हबशा की जुबान का लफ्ज है, हबशा की जुबान अरबों की जुबान से यकीनन करीब थी, वही नहीं थी। जो लोग हिजरत हबशा करके गए थे वो मुश्किल से, या ये कि पहले मेल जोल आना जाना था तिजारत में तो कुछ बात कर लेते थे, वरना उनकी जुबान और थी। बाज किताबों में मिलता है कि जो बच्चे वहां हबशा में पैदा हुए फिर वो जब बाहर बाद में मदीना में आए तो वो बाज़ फिक्रे दोहराया करते थे हबशी जुबान में कि हम इसको यूं कहते थे, हम यूं बोलते थे। इस तरह से है वो अरबी की मिलती जुलती जुबान, सेमेटिक लैंग्वेजेस में से है, इब्रानी हो या हबशी हो या अरबी हो। तो उस जुबान का ये लफ्ज है। और ये कि वो हजरत ईसा के जो पहले 12 फॉलोअर्स है डिसाइपल्स, उनको वो कहते थे हवारीयून, हवारीयून, और अरबी में भी यही आया है। तो जिन्हें अंग्रेजी में अपोसल्स कहते हैं, अंग्रेजी में इनको अपोसल्स कहा जाता है। एक जो वो रद्द हो गया वो तो बाहर गया, बाकी 12 उनके जो बचे थे, वो 13वां था जो निकल गया, 12 को वो कहते हैं अपोसल्स, यानी डिसाइपल्स ऑफ जीसस ईसा क्राइस्ट, जिन्होंने फिर आगे तबलीग इस्लाम की, उनको कहा गया है हवारीयून, अलहवारीयून, अलहवारीयीन, अलहवारीयीन। अरबी में ये लफ्ज इस्तेमाल हुआ है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस में है, कुरान करीम में तो ईसा अलैहि सलाम के हवारियों के सिवाय और किसी के लिए नहीं आया। अच्छा, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वो हदीस है कि लिकुल नबी हवारीयून व हवारीय ज़ुबैर, कि हर नबी का कोई ना कोई हवारी होता है और मेरा हवारी ज़ुबैर।